एक, मैले कहिले पनि आफ्नो बारेमा लेख्ने प्रयास गरिन। मलाई के लाग्दछ भने अहिले पनि लाग्दछ कि मैले त्यस्तो कुनै कुरो गरेको छैन जुन इतिहासको रेकर्डमा रहोस्। लामो अवधिसम्म जेलमा बस्नुपर्दा बसिबियालो गर्नको निम्ति मैले एक दुईचोटि प्रयत्न पनि गरे आफ्नो बारेमा लेख्ने, र आफ्नो बारेमा लेख्दा त्यस वखतको सामाजिक राजनीतिक व्यवस्थालाई पनि चित्रित गर्ने। त्यसो गर्दा मैले के पाएँ भने आफ्नो बारेमा भन्दा पनि म अरूको बारेमा पो लेख्न थालेँ। मैले करिब 200-300 पेज जति लेखेँ जेलमा। मैले आफ्नो बारेमा लेख्न नसकेको अर्को कारण के छ भने मलाई लाग्दछ अझ त्यो समय आइसकेको छैन कि म आफ्नो बारेमा लेखौँ। मलाई निरन्तर के लागिरह्यो भने मेरो काम बाँकी नै छ। मेरो काम बाँकी नै रहँदै जीवनी लेख्न थाल्न मलाई बडो अप्रासङ्गिक लागिरह्यो। त्यसो हुनाले पनि मैले लेख्ने प्रयत्न गर्न सकिनँ र मसँग उस्तो सामग्री पनि तयार भएन। दुई, तर अब म लेख्ने प्रयत्न फेरि थाल्नेछु। यसै प्रकारले आफ्नो भनाई टेप रेकर्ड गर्दै जाँदा आफ्नो बारेमा अलिकति सामग्री प्रस्तुत गर्छु कि जस्तो लाग्दछ। मेरा साथीहरू र शुभचिन्तकहरूको पनि आग्रह छ कि म त्यसो गरौं। यसो त सबैलाई आफ्नो परिवारको बारेमा अभिमान होला र आफ्नो माता पिताको बारेमा सबैलाई गर्व होला। तर मलाई के लाग्दछ भने मेरो परिवार विलक्षण थियो र मेरो आमा बाबु पनि बडो विलक्षण व्यक्ति हुनुहुन्थ्यो। मेरो हजुरबाको बारेमा त मैले आफ्नो हजुरआमाबाट मात्र सुनेको छु। उहाँ पनि एउटा विलक्षणको व्यक्ति हुनुहुन्थ्यो। उहाँहरूको ममाथि ठूलो प्रभाव परेको छ। मेरो पिताजीको प्रभाव परेको छ, हजुरबा र हजुरआमाको ममाथि प्रभाव परेको छ। मेरो पिताजी पहाड गाउँको मानिस हुनुहुन्थ्यो। मलाई लाग्दछ उहाँ बालिग भएपछि दुम्जा छाडेर मधेस जानुभयो। त्यसपछि आफ्नै प्रयत्नले, आफ्नो आमाको प्रेरणाले उहाँले अध्ययन गर्नुभयो। फारसी र संस्कृत बाहुन परिवारको पृष्ठभूमि र परम्पराले छँदै थियो। अङ्ग्रेजी सिक्नुपर्छ अहिलेको जमानामा भनेर त्यसबेला काठमाडौँ बस्दाखेरि ब्रिटिस लिगेसनको एउटा मद्रासी क्लर्कलाई ट्युटर राखेर अङ्ग्रेजी सिक्नुभयो। त्यसबेलामा सरकारी कामकाजको लागि फारसी पढ्नु पनि आवश्यक थियो। अन्तर्राष्ट्रिय राजनीतिक समाचारहरूसँग पनि आफूलाई विज्ञ राख्नुपर्छ भनेर हिन्दुस्तानका पत्र पत्रिकाहरू मगाउनुहुन्थ्यो। मैले पिताजीलाई किन विलक्षण भनेको भने त्यस वखत उहाँको कुनै विशेष पृष्ठभूमि थिएन। गाउँबाट आउनुभएको थियो। यी सबै गर्नको लागि कसरी प्रेरणा पाउनुभयो उहाँले? उहाँको जीवनमा 2-3 कुरा बडो खतलाग्दा भएका छन् र त्यसको मेरो जीवनमा पनि बडो प्रभाव परेको छ। पछि पिताजीले व्यापार गर्नुभयो, निकै पैसा कमाउनुभयो, विराटनगरको स्थापना गर्नुभयो। पहिले विराटनगर बजार थिएन, रङ्गेली थियो। काली मन्दिर पनि उहाँले नै स्थापना गर्नुभयो। त्यसबेला भन्सार अड्डालाई ठेक्कामा दिने चलन थियो। प्राय देशभरिका भन्सार अड्डाहरूलाई ठेक्कामा लिनुभयो। एकचोटि उहाँ आफ्नो धुलाबाडी स्थित बजार अड्डाबाट रङ्गेलीतिर आउँदै हुनुहुन्थ्यो घोडामा। उहाँको बडो मन परेको नोकर उहाँको खाजा सेतो रुमालमा लिएर घोडाको पछि पछि आइरहेको थियो। पिताजी भन्नुहुन्थ्यो जंगल पार गरिसकेपछि एउटा ठूलो फाँटमा उहाँ पुग्नुभयो। उहाँको त्यो नोकर धेरै पछि परिसकेको थियो। उहाँले त्यस वखत एउटा आकाशवाणी सुन्नुभएछ। कसैले उहाँलाई कृष्णप्रसाद भनेर बोलायो। उहाँले त्यहाँ घोडा रोकेर यताउति हेर्नु भएछ। चलमल केही छैन, जंगल पनि टाढा छ, एउटा ठूलो फाँट छ। अलि साँझ पर्न थालेको छ, 3-4 बजेको वखत हुँदो हो। उहाँ बडो आत्मसन्तुष्ट मानिस हुनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो मैले गाउँबाट आएर लाखौंको व्यापार गरिरहेको छु। जे कुरो छुन्छु त्यसमा मलाई लाभ हुन्छ। खेती गरे त्यसमा लाभ हुन्छ, व्यापार गरे अफिस कलकत्तामा छ। दुईवटा बिहा गर्नुभएको थियो। मेरो परिवार पनि मलाई मान्दछन् र मित्रहरू पनि मलाई मान्दछन् भनेर आफूलाई उहाँ आत्मसन्तुष्ट रहँदै आउनु भएको थियो। हठात उहाँले एउटा आवाज सुन्नुभयो, कृष्णप्रसाद तिमीले यी सबै कुरा आफ्नो निम्ति गर्यो। तिमीले पैसा कमायो आफ्नो निम्ति, आफ्नो दुलाईको निम्ति, आफ्नो हितको निम्ति। तिमी जो अहिले घमण्ड गरिरहेका छौ त्यसमा घमण्ड गर्ने त केही कुरा छैन। तिमीले के गर्यो? जबसम्म तिमीले अरूहरूको निम्ति केही गर्दैनौ तबसम्म त तिमीले कमाएको केही माने हुँदैन। यी त कुनै पनि स्वार्थी व्यक्तिका निम्ति सन्तोषको कुरा हो। उहाँ झल्यास हुनुभएछ त्यो सुनेर। उहाँ भन्नुहुन्थ्यो मैले त्यो आवाज सुने भनेर। म त्यसलाई कसरी व्याख्या गर्दछु भने उहाँको आफ्नै अन्तरात्माको एउटा पुकार थियो, एउटा प्रेरणा थियो। यो कुनै दैवी बाणी थिएन। आफ्नै हृदयभित्रको अर्धचेतनामा उहाँलाई दोष भावनाको अनुभूति भएको थियो, त्यही बोलिरहेको थियो। उहाँ आउनुभयो राति र आमालाई भन्नुभयो मैले केही कुरा गर्नु पर्यो। आमाले प्रोत्साहित गर्नुभएछ अनि उहाँका साथीहरू जसले उहाँलाई मद्दत गरेका थिए, हनुमान दास इत्यादि, उनीहरूलाई भन्नुभएछ अस्पताल खोल्नु पर्यो, स्कूल खोल्नु पर्यो। उनीहरूले चेताएछन्, यो के गरेको? सरकारले गर्ने काम तिमीले गर्ने हो, यसको परिणाम राम्रो हुने छैन। तर पिताजीले भन्नुभएछ, मैले त हिजो देववाणी सुनिसकेको छु, म त गर्छु। त्यसपछि उहाँ कलकत्ता जानुभयो। कलकत्तामा उहाँले विज्ञापन गर्नुभएछ डाक्टरको र शिक्षकको निम्ति, अनि एउटा डाक्टर र एउटा शिक्षक लिएर आउनुभयो। उहाँले स्कूल खोल्नुभयो र संस्कृत पाठशाला पनि खोल्नुभयो। 60 जना जति विद्यार्थीहरू उहाँले खर्च दिएर पढाएर राख्नु भएछ। त्यसपछि एउटा अस्पताल खोल्नुभयो, त्यही पछि सरकारले लिएर चलायो। विराटनगरको पहिलो अस्पताल उहाँले नै खोल्नुभयो। 3. पिताजी चन्द्रगंजमा रहँदा कुनै एउटा घटना छ जसले पिताजीको जीवनमा एउटा महत्वपूर्ण मोड ल्याएको थियो। चन्द्रगंज भन्ने जयनगर पार गर्ने बित्तिकैको एउटा बजार छ, त्यो पिताजीले नै बसाएको बजार थियो। त्यहाँ एकचोटि ढाक्रीहरू आएका थिए जो हिउँदमा पहाड़बाट त्यो बाटो आउने जाने गर्दथे। ढाक्रीहरूको एउटा ठूलो हुल आइरहेको थियो। पिताजी सड़कमा काँटाहरूमा केही तौलाइरहनु भएको थियो। तिनीहरू आएर त्यो हेरिरहेका थिए। जाडो थियो। उनीहरूका फाटेका लुगाहरू देखेर पिताजीलाई बडो ग्लानी भएछ। हामी कहाँ एकजना असर्पी मिश्र भन्ने थिए, तिनलाई पिताजीले भन्नुभयो, तिनीहरूलाई नयाँ लुगा बनाइदेऊ र एउटाको लुगा मलाई ल्याइदेऊ। त्यहाँ पसल थियो र पसलबाट तिनीहरूका लागि नयाँ लुगा बन्यो। त्यो एउटा लुगाको पार्सल बनाउनु भएछ चन्द्र शमशेरलाई पठाउनको लागि। एउटा व्यङ्ग गरेर के चिठी लेख्नु भएछ भने, सरकारले आफूले लगाएको पोशाक र आफ्नो प्रजाको पोशाकको फरक हेर्नको लागि यो पार्सल पठाउँदैछु। यो खोल्दा गनाउला, त्यसो हुनाले सरकारले टाढै बसेर खोल्न लगाई हेरिबक्सेला। त्यसभन्दा पहिले उहाँले के गर्नुभएको थियो भने, एउटा महिला समिति बनाउनु भयो आमालाई हाम्रो कालिदास सरदारकी पत्नीलाई राखेर। चन्द्र शमशेरकी रानीलाई त्यसको संरक्षक बनाएर पठाउनु भएको थियो र उनले सहमति पनि दिएकी थिइन्। त्यसपछि यो पार्सल पुगेको थियो। त्यहाँ त्यसको नराम्रो प्रतिक्रिया परेछ। पहिलेदेखि नै उनको व्यवहार राम्रो भए तापनि चन्द्र शमशेरलाई पिताजीका कामहरू मन परिरहेका थिएनन्। तर चन्द्र शमशेरले त्यसको तत्काल कुनै प्रतिक्रिया जनाएनन्। त्यसको धेरै दिनपछि दशैंको बेलामा पिताजी विराटनगर आउनु भएको थियो। तिनताका केशर बहादुर केसीका बाबु कर्णेल जित बहादुर विराटनगरमा बडा हाकिम थिए। उनलाई पिताजी धेरै विश्वास गर्नुहुन्थ्यो र पिताजी धेरै पछिसम्म भन्ने गर्नुहुन्थ्यो, तिनले मलाई धेरै मदत गरेका छन्। पिताजी विराटनगर जान लाग्नु भएको बेलामा उहाँलाई गिरफ्तार गर्नु भन्ने आदेश आइसकेको रहेछ। पिताजीका धेरै ठेक्काहरू थिए, कुनैमा बाँकी थियो, कुनैमा हिसाब फर्चिएको थिएन, अनि त्यही कुरामा समातेर राख्ने योजना रहेछ। तिनले पिताजीलाई भनेछन्, तिम्रो त कलकत्तामा धेरै व्यापार छ, किन जाँदैनौ कलकत्ता? धेरै भयो तिमी कलकत्ता नगएको। पिताजीले भन्नुभयो, कलकत्ता त जानु छ, तर दशैं सिद्ध्याएर जाने विचार गरेको छु। उनले भनेछन्, दशैं त हरेक वर्ष आउँछ, दशैं त अर्को वर्ष पनि आउँछ, व्यापारलाई राम्रो हुँदैन, जाऊ। पिताजीले उनको संकेत बुझ्नु भएछ र भन्नुभएछ, एकपटक घर पुगेर जान्छु। अनि उनले भने, घर पनि किन जान्छौ? मेरो घोडा छ, लिएर जाऊ। तिनको घोडा लिएर पिताजी आफ्नो गोलामा पुग्नु भयो, जहाँ धानको खरिद बिक्री हुन्थ्यो। त्यहाँ जति रुपियाँ थियो त्यो लिनु भयो। त्यसपछि हाम्रो एकजना नातेदार कहाँ जानुभयो र भन्नुभयो, मलाई त बाहिर जानु पर्यो, अलिकति रुपियाँ छ? उनले अलिकति रुपियाँ दिएछन्। त्यसपछि पिताजी त्यहाँबाट हिँडेर मोगलान पस्नु भयो। पिताजी हिँड्ना साथ उहाँलाई समात्ने पूर्जी जारी भयो। पिताजी जोगबनी पुग्नु भयो। अनि त त्यस दिनदेखि म पनि र हाम्रो पुरै परिवार सुकुम्बासी सर खाना बदोश जस्तो भएर हिन्दुस्तानमा बस्न थाल्यौं। पिताजीका गोलाहरू र अरू सबै कारोबारहरू तिनीहरूले जफत गरे। पिताजीले धेरैसँग पैसा लिनु थियो, त्यो माफ गरिदिएछन्। हाम्रो सबै सम्पत्ति जफत भयो। यसरी चारैतिरबाट भागा भाग गरेर हाम्रा मानिसहरू पिताजी निर आइपुगे। हामी सबै केही समयपछि बनारस पुग्यौं। 45 जनाको डफा थियो। ठूलो घर लिनुभयो त्यहाँ पिताजीले ठठेरी बजारमा। 2 ठूला चोकहरू र करिब 20-25 कोठाहरू भएको घर थियो त्यो। अनि त्यहाँ सुरु भयो हाम्रो 12 वर्षको वनवास जस्तो कठोर जीवन। 4. हिन्दुस्तानमा त्यस्ताका भर्खर गान्धी आएका थिए। गान्धीको असहयोग आन्दोलनको तयारीको समय थियो। मेरो मनमा त्यस्ताका घटनाहरूको बडो ठूलो प्रभाव पर्न गएको थियो। तर ती भन्दा र सबैभन्दा शक्तिशाली गान्धीको आन्दोलनको प्रभाव ममा परेको थियो। भारतमा दुई तीनवटा राजनीतिक धाराहरू थिए, एउटा नरमवादीहरूको थियो, एउटा गान्धीको थियो र अर्को आतंकवादीहरूको थियो। ती सबै प्रवृत्तिहरूको सम्बन्धमा छलफल हुन्थ्यो हामी कहाँ। तीनवटै खालका मानिसहरू आइराख्दथे हामीहरू कहाँ। प्रोफेसरहरू आउँथे, वकिलहरू आउँथे, हाम्रो घर केन्द्र भएको थियो, एक त नेपाली भएकोले र अर्को पिताजीको व्यक्तित्वले गर्दा पनि। धेरै मानिसहरू भेट्न आइराख्दथे र धेरै छलफल भइरहन्थ्यो। हाम्रो साथमा रामचन्द्र अधिकारी थिए, मनमोहन अधिकारीका पिता। बडो बहस गर्नु पर्थ्यो उहाँलाई। अखबारका भित्री मर्महरू केलाउने र व्याख्या गर्ने बानी थियो उहाँको। त्यसको ममा बडो ठूलो असर पर्यो। एकपटक महात्मा गान्धीको सभा भएको थियो 80 घाटमा, त्यो मलाई एक एक याद छ। 80मा सार्वजनिक सभा मैदानमा होइन, बगैँचामा भएको थियो। त्यस्ताका ठूल्ठूला मानिसहरूको पर्खालले घेरिएका बगैँचाहरू हुन्थे र त्यस्तै एउटा बगैँचामा गान्धीजीको सभा भएको थियो। गान्धीजीको मलाई सम्झना छ, जवाहरलालजीको मलाई सम्झना छैन। त्यहाँ गान्धीजीले भनेको म सम्झन्छु, सरकारी स्कूल छोड, राष्ट्रिय स्कूलमा पढ र अरू पनि त्यस्तै कुराहरू गरे। मलाई त स्कूल छोड्न मन लागेकै थियो, त्यसो हुनाले जुरुक्क उठेर भने म आजदेखि स्कूल जान्न। हाम्रो ठिक जाँचको बेला थियो। ठुल दाजु त मलाई तान्दै हुनुहुन्थ्यो मेरो कुर्ताको फेर समातेर तल। मैले त उठेर भनिदिएँ, हम नहीं जाएंगे स्कूल, हम भी बहिष्कार करेंगे। मलाई त पढ्न मन थिएन, त्यसो हुनाले मैले भनिदिइहालेँ। एकछिनपछि त ठुल दाजुले पनि उठेर भन्नुभयो, हम भी नहीं जाएंगे। हामी दुईजना ठिटाहरू थियौँ। म त एकदम सानो थिएँ, 8 वर्ष जतिको। मलाई मञ्चमा लिएर गए, फूलमाला लगाइदिए। ठुल दाजु भन्नुहुन्छ त्यो जवाहरलालजीले मलाई त्यसो गरेका थिए, त्यो मलाई सम्झना छैन, गान्धीजीको भने मलाई सम्झना छ। बनारसमा दुईजना अरू पनि नेपाली परिवारहरू थिए, एउटा दमनको पिता केदारनाथ ढुङ्गाना, उनी पनि खद्दर लगाउने र राजनीतिक रूपमा निकै सचेत थिए, टाढाबाट हाम्रो उनीसँग नाता पनि पर्दथ्यो। अर्का थिए देवी प्रसाद सापकोटा। यिनका अतिरिक्त अरू पनि नेपाली परिवारहरू थिए, जसले गर्दा हाम्रो नेपाली जमात थियो। हाम्रो जमातमा निरन्तर राजनीतिक बहस हुने गर्दथ्यो। भारतीय राष्ट्रिय आन्दोलन हाम्रो आन्दोलन होइन भन्ने एउटा विचार थियो। पिताजीको दृष्टिकोण के थियो भने, यो आन्दोलन हाम्रो पनि हो, किनभने जुन राणाहरूको एकतन्त्रीयता छ त्यसलाई संरक्षित गरेको छ ब्रिटिस साम्राज्यवादले, त्यसो हुनाले ब्रिटिस साम्राज्यवादको विरुद्धको लडाईँ नेपालीहरूको निम्ति पनि हो भन्ने पिताजीको धारणा थियो। अरूहरूको धारणा त्यो थिएन। देवी प्रसादहरूको धारणा फरक थियो र यो विवाद पछिसम्म पनि रह्यो। हाम्रो बालककालका करिब 8-10 वर्षको उमेरका कुराहरू सम्झदा यो एउटा राजनीतिक पृष्ठभूमिको मलाई सम्झना हुन्छ। अनि बनारसबाट हामी भागलपुरको एउटा गाउँमा गयौं। कसरी गयौं भन्ने पनि बडो अनौठो छ। हामीहरू बडो दुःखमा थियौं। दुःखका कुराहरू म यहाँ वर्णन गर्न खोजौं भने असम्भव नै होला जस्तो लाग्दछ। मलाई एकदम सम्झना हुन्छ, हामीहरू गर्मीको बखतमा छतमा बसी भिजाको चना खाएर छाक टार्दथ्यौं। त्यत्तिका मान्छे थिए। आमाहरूले माटोका ठूल्ठूलो भाँडोमा चना भिजाएर नुन र गुड हालेर, गुड सबैलाई पुग्दैनथ्यो, सबैजनालाई लहरे बसाएर खुवाउनुहुन्थ्यो। एउटा महात्मा थिए वासुदेव वर्मा, जो पछिसम्म हाम्रो परिवारको एउटा सम्मानित सदस्य जस्तो भएर बसे। हामी उनलाई बाबु साहेब भन्थ्यौं। ती सात जङ्गबहादुरको परिवारसँग कुनै प्रकारले सम्बन्धित थिए। उनले पिताजीलाई के भने भने, उनको बहिनीको केही रुपियाँ उनीसँग जम्मा छ, बहिनी सानी छ, त्यसो हुनाले त्यो रुपियाँ लिएर खेतीपातीको व्यवस्था गर्न चाहनुहुन्छ भने दिन्छु। पिताजीलाई यो सुझाव मन पर्यो र कुराकानी गर्दै जाँदा अरूहरूले पनि त्यसमा केही मदत गरेकोले भागलपुर जिल्लाको टेढी भन्ने ठाउँमा पिताजीले अलिकति जमिन किन्नु भयो। म ती वासुदेव वर्माबाट पनि बडो प्रभावित भएको छु। हामी टेढी पुगेको मलाई अहिले पनि सम्झना हुन्छ। धान काटिसकेको थियो, पहेँलो पहेँलो परालै पराल पुरै वातावरणमा छाएको थियो। बडो सुन्दर थियो त्यो गाउँ। दुईपट्टि कोशी, बीचमा त्यो एउटा टापु जस्तो गाउँ थियो। त्यहाँ पुग्यौं। मचान जस्तो घर बनाएको थियो, ठूल्ठूला खम्बामा माथिपट्टि बस्ने व्यवस्था थियो, अनि त्यहाँको जीवन सुरु भयो। पिताजीले त्यहाँ स्कूल चलाउन थाल्नु भयो, शिक्षकहरू पनि राख्नु भयो। हाम्रो पढाइ यसै प्रकारले चलिरहेको थियो। होस्टल जस्तो पिताजीले एउटा घर बनाइदिनु भएको थियो। खानपिनको लागि हामी घर जान्थ्यौं र अरू कुरा होस्टल सरह नै थियो। त्यसरी टेढीमा हामी बस्यौं। त्यही बखतमा एउटा घटना घटेको छ। असल हुँदा मूल्य चुकाउनु पर्दो रहेछ भन्ने कुरा मैले अनुभव गरे। हाम्रो घरमा मनरिया भन्ने एउटै काम गर्ने स्वास्नी मानिस, बडो सुन्दर थिए। उसको बारेमा मैले नरेन्द्र दाईमा पनि लेखेको छु। होलीको बखत थियो, हाम्रो आँपको बगैँचा थियो। ठूलो करिब 150 जति आँपका रुखहरू थिए। हामी आँपको बगैँचामा खेलिरहेका थियौं, त्यो मुन्द्रिया पनि आए। होलीको बेला थियो। नरोत्तम अधिकारी, ढुण्डीराज र अरू 500 जना भएर हामी उसलाई जिस्क्याउन थाल्यौं। अलिकति होलीको सुरमा जिस्क्यायौं। घरबाट हामी टाढा थियौं, त्यसो हुनाले कोही अरूले सुन्ला भन्ने डर पनि थिएन। त्यही बखतमा पिताजी त्यस बगैँचामा आइपुग्नु भयो अनि उसले पिताजीलाई हाम्रो कुरा लगाए। यिनीहरू मलाई के भन्छन्, के मलाई गाली गर्छन्, फोहोर कुरा गर्छन् भनेर। अब पिताजीले सबैलाई सोध्नु भयो के हो भनेर। होइन, केही होइन भनेर सबैले इन्कार गरे। मलाई सोध्नु भयो त मैले जे भनेको थिएँ सुनाइदिए। अनि पिताजीले मलाई 2 थप्पड लगाउनु भयो। मलाई त्यसको बडो चोट लाग्यो। अरूहरू होइन भनेर झुट बोलेर उम्के, मैले साँचो बोलेर सजाय पाएँ। मैले त्यस बेला केही बोलेन, आँसु रोकेँ। मैले आमासँग त्यो कुरा गएर भने र रोएँ पिताजीले पिट्नु भयो भनेर। आमाले सम्झाउनु भयो, तैँले त्यस्तो किन बोलेको त। उहाँले मेरो कुरा बुझ्नु भएन। मैले भनेको के थियो भने साँचो बोलेको हुनाले मैले पिटाइ खानु पर्यो। त्यस बखतदेखि मलाई के लाग्यो भने साँचो बोल्नु छ भने त्यसको लागि मूल्य चुकाउन पनि तयार रहनु पर्दछ। मेरा नैतिक आधारहरू मेरा यिनै अनुभवहरू भए। पिताजी बडो स्वतन्त्रता प्रेमी हुनुहुन्थ्यो। सधैँ साँझमा वाद विवाद हुन्थ्यो। वाद विवादमा कुनै विषय राखिएको हुन्थ्यो। मलाई जहिले पनि वाद विवादमा आफूलाई विश्वास नलागेको विचार राख्न मनै नलाग्ने। म तर्क बढी दिन सक्दिन थिएँ। उदाहरणको लागि हामी खद्दर लगाउँथ्यौं। एउटा डिबेटको मलाई सम्झना छ। हामी खद्दर लगाउँथ्यौं, गान्धीवादी थियौं। बहस के भयो भने खद्दर आर्थिक दृष्टिबाट ठिक कुरा होइन। ठूल दाजुले ठिक होइन भन्ने पक्षबाट बोल्नुभयो, मैले ठिक हो भन्ने पक्षबाट बोले। मैले त्यहाँ भने हामी खद्दर लगाउँछौ, त्यसलाई उहाँ किन ठिक होइन भन्नुहुन्छ, गलत कुराको पक्षमा किन बोल्ने भनेर म तर्क गर्दथे। त्यो त बहस मात्रै हो, भन्न सकिन्छ भनेर मलाई सम्झाउँथे। म भन्दथे बहस पनि त कुनै गल्ती कुराको हुन सक्दैन। मेरा धारणा जो त्यस बेला बनेको थियो आजसम्म पनि मेरो त्यही धारणा बनिरह। 5 मलाई किन हो किन बनारस नै जान मन लाग्यो। तर बनारस जाने खर्च थिएन, बनारसमा पढ्ने कुनै व्यवस्था थिएन। जाने खर्च पनि चाहियो र एडमिसन गराउने पैसा पनि चाहियो। मलाई गान्धीवादी स्कुल होइन कुनै सरकारी स्कुलमा नै पढ्ने मन थियो र बनारसमा हरिश्चन्द्र स्कुलमा मेरो ध्यान थियो, त्यही पढ्छु भनेर। पिताजी पठाउन सकिरहनु भएको थिएन। हाम्रो घर सबै ढल्ला जस्तो थियो, पानीले सबै बगाइदिएको थियो। पानी सुकेर गएपछि हैजा टाइफाइडहरूको प्रकोप शुरू हुन्थ्यो। यी सबै संकट र कष्टहरू परिवारले खेप्नु परिरहेको थियो। हाम्रो बहिनी नलिनीले भने, होइन सान दाजु, तपाईँलाई पढ्न जाने मन छ भने मसँग छ नि अलिकति सुन, त्यो तपाईँ लिएर जानुहोस्। हाम्रो घरमा नलिनीसँग मात्रै सुन थियो, सानो टुक्रा कानमा। त्यस बखतमा नछुने मानिसलाई छोयो भने सुनपानी छर्कने चलन थियो। सुनपानी छर्कन पर्यो भने उसलाई खोज्नु पर्थ्यो। अनि मेरो सानीमा आमा कि बहिनी उहाँ आउनुभएको थियो हाम्रो घरमा। उहाँले यति रमाइलो मान्नुभयो कि म यही घरमा बिहा गर्छु भन्न थाल्नु भयो। कोसँग भने? सुशीलको पिता बोध प्रसादसँग। मान्नु भएन, बिहा गर्नुभयो। उहाँसँग 1 तोला सुन थियो। दुवैजनाले लुकिकन आआफ्नो सुन दिए, यो लिएर जाऊ र पढ भनेर। नलिनीको सुन लिएकोमा त कसैलाई आपत्ति थिएन, तर मेरो सानीमा पिताजीको सालीसँग सुन लिएकोमा त पिताजीलाई आपत्ति थियो र उहाँ एकदम रिसाउनु भयो। त्यसमा सानीमा पनि रिसाउनु भयो। के म टाढाको भए? त्यही सुन आमाले हराउला भनेर कछाडमा सिदिनु भयो र त्यो लिएर म बनारस गए। त्यहाँ हाम्रो हजुरआमा काशीवास गर्नुहुन्थ्यो। त्यहाँ एउटा सुविधा के थियो भने 2 छाक खान पाइहालिन्थ्यो। मैले स्कुलको फिस मात्रै तिर्नु पर्थ्यो। पिताजीका 2 जना पहिलेदेखिका मित्रहरू थिए। एकजना थिए बनारस हिन्दू युनिभर्सिटीका अङ्ग्रेजीका प्रोफेसर गणेश दत्त शास्त्री र अर्का थिए हरिश्चन्द्र स्कुलको इतिहासका शिक्षक सीताराम पन्त। दुवै पहाडिया थिए। पिताजीले उनीहरूलाई चिठी लेखिदिनु भएको थियो र मलाई भन्नुभएको थियो जरूरत परेमा सम्पर्क राख्नु। गणेश दत्त शास्त्रीको भन्दा पनि मलाई सीताराम पन्तको धेरै भार हुन्थ्यो, किनभने म उनकै स्कुलमा पढ्थे। उनलाई चिठी दिएपछि उनले भने, ठिक है, स्कुल खुल्ने के दिन आना, मैं तुम्हारा एडमिशन करवा दूंगा। म गए स्कुल खुलेको दिन। एडमिशनको लागि जाँच लिनु पर्ने भयो। मैले टेढीमा 7 क्लास पास गरिसकेको थिएँ र 8 क्लासमा त्यहाँ पनि भर्ती हुन सक्थे। मलाई डर के लाग्यो भने म त्यहाँ 8 क्लासमा सक्दिनँ कि भनेर। मलाई जाँच दिनु पर्थ्यो, तर सीताराम पन्तले के भन्यो भने मैले जाँचिसके 7 या 8 क्लासमा राखे हुन्छ। हेडमास्टरले 7 क्लासमा राखिदेऊ भन्यो र म 7 क्लासमा भर्ना भए। अब भर्ती हुन साथ मैले फिस तिर्नु पर्यो। क्लास टिचरले भन्यो भोलि आएर फिस तिरिदेऊ। अनि त्यही दिन साँझमा म सुन बेच्न गए किसुनजीको दाजु बटुकजीलाई र एकजना उदयराज शास्त्रीलाई लिएर। उनीहरूले 2-4 ठाउँमा दौडाए, यो भएन ऊ भएन भनेर। अनि चोक निरको एउटा सुनारका लिएर गए। त्यसले सुनलाई काट्यो, काटेर आगोमा पोल्यो र मलाई लाग्दछ करिब 23-24 रुपियाँ जति दियो होला सवा तोला सुनको दाम। अब त्यही रुपियाँ लिएर मैले स्कुलको फिस तिरेँ र अलिकति किताब पनि किनेँ र मेरो पढाइ सुरु भयो। मलाई त्यहाँ रमाइलो पनि लाग्न थाल्यो। तर यही थियो कि म हजुरआमा कहाँ बसेको थिएँ र दुई छाक खान मात्रै पाउँथेँ। भात र दाल तरकारी बाहेक अरू केही हुँदैन थियो। उहाँ पनि दुःखैसँग बस्नु भएको थियो। फिस तिर्नु पर्दथ्यो 3.5 रुपियाँ। मैले सीताराम पन्तलाई मेरो फिस माफ गराइदिन भने। त्यहाँ पोर म्यान्स फन्ड थियो, त्यसबाट मेरो आधा फिस माफ भयो। तैपनि मैले 1 रुपियाँ 12 आना फिस तिर्नु पर्थ्यो। बाहिर म अरू खर्च गर्दिन थिएँ, कतै जान्न थिएँ। म राम्रो विद्यार्थी थिएँ, राम्रोको अर्थ रूप होइन। मलाई शिक्षकहरू पनि माया गर्थे र सम्मान गर्थे। सम्मान त मलाई अत्यन्त नै मिलेको थियो। स्कुलभरिमा मैले भनेको साँचो हो भन्थे। कसैले कुनै बदमासी गरेको छ भने मलाई सोध्थे। मैले 1929-30 त्यस स्कुलबाट 10 क्लास पास गरे। राजनीतिक आन्दोलनहरू हुँदा त्यहाँ हडताल हुन्थ्यो, धरना हुन्थ्यो र त्यसमा म अघि रहन्थे। म मात्रै थिएँ एउटा त्यस स्कुलमा खद्दर लगाउने र अङ्ग्रेजी पढाउने एउटा शिक्षक पनि थियो खद्दर लगाउने। त्यसले गर्दा पनि त्यहाँ मेरो सम्मान थियो। यद्यपि त्यो पूर्णतः अङ्ग्रेजी स्ट्यान्डर्डको स्कुल थियो। त्यहाँ इन्टर स्कुल डिबेट हुन्थ्यो, त्यसमा म पहिला आउँथे। मलाई आश्चर्य लाग्छ, 10-12 स्कुलहरूमा म बाहिरबाट आएको मानिस पहिला हुन्थे। अनि तिनै ताका जब म 10 क्लासमा पढ्दै थिएँ र गान्धीवादी पनि थिएँ, आतंकवादीहरूसँग मेरो संगत भयो। आतंकवादीहरूसँग संगत परेर त केही गरेको होइन, एउटा रिभल्भर थियो, 5-6 जनाको एउटा ग्रुप थियो। त्यो रिभल्भरलाई राखेर हामी छलफल गर्थ्यौं कसरी क्रान्ति गर्ने, के गर्ने भनेर। त्यो एउटा रोमान्टिक किसिमको काम थियो। म नेपाली भएको हुनाले उनीहरू के भन्थे भने, नेपालमा बहुत हतियार मिल्ता है, तुम नेपाल से हतियार मगाना, तुम्हारा बड़ी उपयोगिता है। हम कैसे मगाएंगे, किससे मगाएंगे भनेर मैले प्रश्न गर्दा, क्यों चीन से बोर्डर मिलता है भनेर जवाब दिन्थे। मैले भने, चीन से बोर्डर होने पर भी सब चीज यहां से नेपाल जाता है, चीन से तो कुछ नहीं आता है। मैले यसो भनेपछि उनीहरू भन्थे, तो कुछ उपाय हो जाएगा, ये तुम्हारे जिम्मे रहेगा। कस्तो रोमान्टिक कुरा थियो।
हामी नेपाल आउने अवस्था थिएन। मेरो स्कुलको पढाइ सकियो र हजुरआमा पनि रहनु भएन। मेरो लागि समस्या थियो, अब कहाँ बस्ने। मैले म्याट्रिक पास गरिसकेको थिएँ तर कलेजमा एडमिसन गराउने पैसा पनि थिएन। त्यही अवस्थामा आतंकवादी संगठनमा लागेकोले म समातिएँ। पहिलो पटक म समातिएको थिएँ 1930 दशैं ताका। म र ठूल दाजु समातिएका थियौं। एक बिहानै पुलिसका मानिसहरू आएर लगे। मलाई राख्यो मैदागिन निरको कोतवालीमा, ठूल दाजुलाई अर्को कोठा मसँग छुट्याएर राख्यो। सोधपुछ गर्यो पुलिसले। त्यसपछि जेल लग्यो, बनारस जिल्ला जेलमा। जेलमा हामी बेलुका पुग्यौं। मेरा आतंकवादी साथीहरू तर्सिएर टाढा टाढा उभिरहेका थिए, कोतवालीको कम्पाउन्ड भन्दा टाढा। त्यहाँबाट हामीलाई लिएर गए मोतिहारी। हाम्रो वास्तविक मुद्दा त मोतिहारीमै थियो। हामीलाई ट्रेनबाट लिएर गए। त्यस मुद्दामा शनाखत परेड हुँदा 200-300 विद्यार्थीहरूलाई अदालतमा लिएर आएका थिए। मेरो हातको हत्कडी खोलिदिएका थिए। एउटा चबुतरामा हामी सबैलाई बसाएर रातो तुलले गोडा छोपिदिएपछि साक्षीहरूबाट चिन्ह लगाए। आधा घण्टा लाग्यो तर तिनीहरूले चिनेको मान्छे देखाउन सकेनन्। म त्यही एउटा शंकाको सुविधाबाट छुटे। आतंकवादीहरूको एउटा हाजीपुर ग्रुप थियो, त्यससँग मेरो सम्पर्क थियो। चन्द्रमा शुक्लहरूसँग मेरो सम्पर्क थियो। मोतिहारीमा चलेको डकैती मुद्दामा म संलग्न थिइन र त्यो मुद्दा मेरो विरुद्ध चल्न पनि सकेन। त्यस मुद्दाबाट छुटेर आएपछि मैले बनारसमा कलेजमा एडमिसन लिए।
यसै बीचमा पिताजीको जीवन पनि बडो नाटकीय तवरले बित्यो। हाम्रो घरमा भोक भोके बस्नु पर्थ्यो, खाना थिएन। त्यस्ताका हाम्रो परिवार बेत्या थियो, कोही कहाँ थिए। अखबार बेच्थे हाम्रा मान्छेहरू। अखबार बेचेर आएको पैसाबाट किनमेल गरी कुँडो बनाउँथे। धेरै पानीमा पिठो तरकारी सबै थोक हालेर पकाएर खान्थे। मेरो भाइ थियो हरिहर, ऊ हैजाले मर्यो। उसलाई घाट लैजान कात्रो किन्ने पैसा समेत थिएन। छिमेकमा एउटा नेपाली परिवार थियो। घरमा आमा मात्रै हुनुहुन्छ, पिताजी पनि बाहिरी हुनुहुन्थ्यो। सुशीलको पिता बोधप्रसाद एउटा दोकानमा काम गर्नुहुन्थ्यो, बेलुका अखबार बेच्न जानुहुन्थ्यो। म पनि जान्थेँ अखबार बेच्न। त्यो अवस्था थियो हाम्रो। पिताजीलाई लागेछ अब सहन सकिँदैन, अब लेख्छु चन्द्र शमशेरलाई भनेर एउटा चिठी लेख्नु भयो। अब त धेरै भयो म आउनु पाऊ भनेर। त्यो हुलाकमा खसाउन जाँदा उहाँको मन फिर्यो, चिठी नखसारै फर्कनु भयो। भोलिपल्टै खबर निस्क्यो अखबारमा, चन्द्र शमशेर मरे, भीम शमशेर प्रधानमन्त्री भए। अनि उनले खबर पठाएपछि पिताजी नेपाल फर्कनु भयो। त्यस्ताका पिताजीलाई छातीको रोग भएकोले घरमा बसेर पढ्नुहुन्थ्यो। हामी नेपाली किताबहरू पाउँथ्यौं,
नेपालमा जुन किताब छापिए पनि चन्द्र शमशेरले त्यस बखतको परराष्ट्र विभाग हेर्ने काजी मरिचमान मार्फत पठाउने गर्थे र जति पनि नेपाली किताबहरू नेपालबाट प्रकाशित हुन्छन् त्यो पिताजीलाई पठाइदिनु भने चन्द्र शमशेरले अराएका रहेछन्। पिताजीलाई छातीको रोग निको हुने औषधिहरू पठाइदिन्थे। चन्द्र शमशेरलाई पनि छातीको रोग लागेको हुनाले आफूलाई फाइदा गर्ने आयुर्वेदिक औषधिहरू उनले पिताजीलाई पनि पठाइदिन्थे। नेपाली किताबहरूका ठेलीका ठेली आउँथे, प्रत्येकको दुई तीन प्रतिका दरले। चन्द्र शमशेरले पिताजीलाई आदर त गर्थे तर नेपाल आउनु दिँदैनथे। नेपाल आउनलाई माफी नै माग्नुपर्छ भन्ने उनको हट थियो। पिताजी पनि चन्द्र शमशेरलाई मान्नुहुन्थ्यो तर माफी माग्नुहुन्नथ्यो। बनारसमा आएपछि मलाई किताबहरू किन्न मन लाग्दथ्यो। त्यहाँ मलाई पैसाको अत्यन्त अभाव थियो, त्यसो हुनाले म पुस्तकालयहरूमा जान्थेँ। एउटा कारमाइकल लाइब्रेरी थियो, म त्यहाँ जान्थेँ। त्यहाँ मलाई चाहिएका किताबहरू पाइँदैनथ्यो। जस्तै म रुसी लेखकहरू, फ्रेन्च लेखकहरूको रचना मन पराउँथे, त्यो म त्यहाँ पाउँदैनथे। मलाई अहिले सम्झना छ भिक्टर ह्युगोको एउटा किताबको, त्यसको दाम 1.5 रुपियाँ थियो। मैले ठुल दाजुबाट जो पैसा पाउँथे त्यसबाट बचाई बचाई राखिकन मैले त्यसलाई किने, किनभने त्यो किताब बनारसमा पाइँदैनथ्यो। कलकत्ताको थ्याकर एन्ड स्पिङ्सलाई चिठी लेखेर त्यो किताब मैले मगाएँ। त्यो किताब थियो ला मेजरेबल। त्यसलाई पढेर म रोएको छु, माथि त्यसको ठूलो प्रभाव परेको छ। सुशीला पनि त्यस किताबलाई सबभन्दा उच्च कोटिको मान्दछ। म त्यसलाई दुनियाँको महान कृतिमध्येको एउटा मान्दछु। त्यसबेला म 8 क्लासमा पढ्थे। त्यसपछि मैले गोर्कीका किताबहरू पढेँ जो अलिकति कम्युनिस्ट प्रभावको थियो। म बनारसमा आएपछि मेरो मित्रता भयो शान्तिप्रिय द्विवेदीसँग। उनी ठूला समालोचक थिए, बडो संवेदनशील लेखक थिए। उनले मेरो साहित्यको बारेमा अभिरुचि देखेर धेरै कुरा मलाई बताउन लागे, किताबहरूको बारेमा र लेखकहरूको बारेमा बताउन थाले। उनको संगतले गर्दा हिन्दीका 2-3 वटा ठूल्ठूला महारथीहरूसँग सम्पर्क हुन थाल्यो। म तिनीहरूका जान्थे, मैथिली शरण गुप्त, रामकृष्ण दास, जयशंकर प्रसाद, यिनीहरूको जमघट हुन्थ्यो रामघाट स्थित रामकृष्ण दासको घरमा। बडो भव्य दरबार जस्तो घर थियो उनको। शान्तिप्रिय द्विवेदी तिनका मित्र, सहायक र लाइब्रेरियन जस्ता थिए। म उनैसँग त्यहाँ आउने जाने गर्दथे। तिनीहरूको जमघटमा म पनि सामेल हुन्थे। म नेपाली भएकोले होला मलाई विशेष ध्यान दिन्थे, म उनीहरूको छलफल भएको सुन्दथे। त्यही वखतमा रामकृष्ण दासले नयाँ किसिमका कथाहरू लेखेका थिए। उनले एउटा उपन्यास लेखेका थिए कंकाल, त्यो बडो चर्चित भएको थियो त्यस्ताका। जयशंकर प्रसादले आँसु भन्ने लेखेका थिए, त्यो मलाई कति राम्रो लाग्यो भने मैले त्यसलाई कण्ठाग्र गरेको थिएँ। मैत्री शरणका रचनाहरूबाट म अघिदेखि नै प्रभावित थिएँ। त्यस साहित्यिक वातावरणले मलाई निकै प्रोत्साहित गर्यो साहित्यमा। त्यस्ताका प्रेमचन्दको हंस भन्ने मासिक पत्रिका निस्कन्थ्यो। शान्तिप्रिय द्विवेदीले मलाई हंसमा लेख्न भने, मैले भने मेरो कुरा हंसमा कसरी छापिएला र, किन छापिँदैन, तिमी लेख छापिन्छ भनेर उनले मलाई भने। त्यसपछि म प्रेमचन्दको अफिसमा गएँ एउटा कथा लिएर। उनी बडो नम्र र सिधा मानिस थिए। तिनले मेरो कथा हेरेर अलिकति काटकुट गरेर छापिदिए। जब त्यो छापिएर आयो मलाई कस्तो अद्भुत भएर आयो भने म त्यसको वर्णन गर्न सक्दिनँ। मेरो त्यो पहिलो रचना छापिएको थियो, त्यो पनि प्रेमचन्दको हंस जस्तो प्रतिष्ठित पत्रिकामा। अब त्यो कसलाई बताऊ, कसरी बताऊ भन्ने लाग्न थाल्यो। कथाको शीर्षक सायद अतिथि भन्ने थियो। सात, घरको वातावरणले गर्दा पनि होला ममाथि पहिलो प्रभाव गान्धीजीको नै पारेको थियो। बनारसमा एउटा संयोगबाट म मार्क्सवादी विचारको सम्पर्कमा पुगेँ। त्यसको पनि एउटा रोचक घटना छ। म बम्बई गएको थिएँ। फर्कँदा बम्बईको केही स्टेशन पर 2-3 जना ट्रेनमा चढे र मेरै कम्पार्टमेन्टमा मसँग नजिकै भएर बसेका थिए। उनीहरू मेरठ षड्यन्त्र केसको मुद्दासँग सम्बन्धित थिए, सायद डाङ्गे नै थिए। तिनीहरूले मसँग कुरा गरे, प्रश्न उत्तर गरे जस्तो गरेर, सम्झाएको जस्तो गरेर होइन, सक्रेटिसको संवादको तरिकाबाट मसँग प्रश्न उत्तरको शैलीमा कुरा गरे। उनीहरूको त्यस संवादले ममाथि एउटा नयाँ कुरो गरिदिए जस्तो लाग्यो। भौतिक जगत, जीवन, दर्शन, मार्क्सवाद र यस्तै कुराहरूको सम्बन्धमा एउटा नयाँ दृष्टिकोण मैले पाएँ। उनीहरू बम्बईबाट इलाहाबादसम्म मसँग आएका थिए। मलाई के लाग्यो भने, यी नयाँ कुराहरू त मलाई थाहा नै रहेनछ। बडो ठूलो जिज्ञासा मेरो मनमा उत्पन्न भयो मार्क्सवादको सम्बन्धमा। उनले मार्क्सवादको कुरा उति गरेनन्। उनले किन कुनै गान्धीका कुराहरू रोमान्टिक हुन्, यथार्थवादी होइनन् भन्ने कुरामा नै मसँग बेसी छलफल गरेका थिए। त्यसपछि कलेजको पढाइको लागि म बनारस आएँ र बनारसमा छितपुर लजमा डेरा लिएँ। त्यहाँ बस्दा मार्क्सवादको अध्ययन गर्नुपर्छ भनेर मैले एउटा स्टडी सर्किल बनाएँ। त्यसमा धेरै मान्छे संलग्न थिए। त्यस स्टडी सर्किलको काम लुकेर गर्नु पर्थ्यो। लुक्नु जरुरी नभए पनि हामी लुकेरै गर्थ्यौं। इन्जिनियरिङ कलेजमा एउटा रेडियोबाट हामी मास्कोको प्रसारण सुन्थ्यौं। रेडियोको चलन थिएन। इन्जिनियरिङ कलेजमा उनीहरूले एउटा काम चलाउ रेडियो बनाएका थिए, कानमा लगाएर सुन्नुपर्ने किसिमको। बुझ्न त राम्ररी बुझिँदैन थियो, तैपनि एउटा ध्वनि सुनेर खुसी हुन्थ्यौं। त्यसरी मैले कम्युनिजमको अध्ययन गरे र कम्युनिस्ट पार्टीसँग सम्पर्क विकास गरेको थिएँ। मेरा अरू साथीहरू देवेन्द्रहरू हाम्रो हाँसो उडाउँथे। त्यसरी म अलिअलि गर्दै मार्क्सवादी राजनीतिमा संलग्न भएको थिएँ। हामीले एउटा पत्रिका पनि निकाल्यौं, द सोसलिस्ट भन्ने। म थिएँ त्यसको सम्पादक। एउटा बरुचा भन्ने थियो आर्टिस्ट। तर मलाई कम्युनिस्ट आन्दोलनका केही कुराहरूमा चित्त बुझेको थिएन। त्यसो त मार्क्सवाद मलाई बडो क्रान्तिकारी दर्शन लाग्दथ्यो। मलाई चित्त नबुझेका ती कुराहरू मेरो मनमा उठिराख्दथे। भारतको एउटा राष्ट्रिय आन्दोलन, त्यत्रो ठूलो यथार्थ जसमा मेरो सम्पूर्ण परिवार पनि संलग्न थियो। म त्यस राष्ट्रिय आन्दोलनको दौरान नै हुर्के। मेरो पिताजीको सक्रिय संलग्नता मैले देखिरहेकोलाई यो केही पनि होइन, यो ब्रिटिसहरूले गराएको, गान्धी भनेको ब्रिटिसहरूको दलाल, अचेतन दलाल भन्ने कुरा म स्वीकार गर्न सक्दिनथे। अर्को कुरा, मार्क्सवादको सम्बन्धमा मलाई ट्रट्स्कीको अन्तर्राष्ट्रियतावादले प्रभावित पारेको थियो। मेरो आन्तरिक भावना त्यसको प्रभावमा थियो। मेरो मनमा मार्क्सवादको प्रभाव रह्यो, तर कम्युनिस्ट पार्टीले मलाई प्रभावित गर्न छोड्यो। त्यस बखतमा छितपुरमा एउटा घर लिएर म बसेको थिएँ। राम्रो ठाउँ थियो। हामी दुईजनाले मिलेर त्यो घर लिएका थियौं। म माथिल्लो तलामा र तल जयप्रकाश नारायणको भाइ राजा भन्नेले लिएका थिए। ती पनि मेरो क्लासमा थिए। एक दिन जयप्रकाश नारायण त्यहाँ आएका थिए भाइलाई भेट्न। अनि उनको भाइ राजाले मसँग सोधे, जयप्रकाश नारायणलाई भेट्छौ? मैले त्यसभन्दा अघि जयप्रकाश नारायणलाई अलिअलि चिनेको त थिएँ, तर खास परिचय थिएन। उनले मलाई बडो प्रभाव पारे। धेरै क्लिष्ट भाषा प्रयोग नगर्ने, बडो सरल किसिमको व्यक्ति मलाई उनी लागे। उनीसँग धेरै कुरा भयो। जयप्रकाश नारायणसँग मेरो छितपुरमा भेट हुँदा आमा त्यस बेला मसँगै हुनुहुन्थ्यो। बुनु सानी थिए। सन् 1934 भुइँचालो ताकाको कुरा हो। जयप्रकाशजी माथि आए, आमालाई भेटे, आदरका साथ कुरा गरे। उनको व्यवहारले मलाई बडो प्रभावित गर्यो। त्यस ताका उनी सोचिरहेका थिए सोसलिस्ट आन्दोलनको विकासको सम्बन्धमा, अन्तर्राष्ट्रिय आन्दोलनको माथतमा एउटा सोसलिस्ट पार्टीको सम्भावनाको सम्बन्धमा उनीहरू सोचिरहेका थिए। मार्क्सवाद भारतीय सन्दर्भमा कस्तो हुन सक्दछ भनेर त्यस्ताका छलफल चलिरहेको थियो। त्यस सम्बन्धमा मैले एउटा कार्यक्रम छलफलमा ल्याइरहेको थिएँ। त्यसै ताका काङ्ग्रेस सोसलिस्ट पार्टी गठन भयो। म त्यसको झण्डै सुरुको नै सदस्य भए। जयप्रकाश र आचार्य नरेन्द्र देवसँगको मेरो सम्पर्क धेरै बढ्न थाल्यो। कार्यक्रमहरूको सम्बन्धमा निकै विचार विमर्श हुन्थ्यो। मेरो गतिविधि बिहारतिर बढी थियो। भाषाको सम्बन्धमा मेरो समस्या के थियो भने, जो पछिसम्म पनि रह्यो, घरमा एकदम नेपाली बोल्नुपर्ने, घरभन्दा स्कूलमा सबै अङ्ग्रेजीमा पढ्नुपर्ने, र त्यसभन्दा बाहिर फेरि बजारतिर साथीहरूसँग हिन्दीमा बोल्नु पर्थ्यो। साथीहरूको घरमा जाँदा उनीहरू कहीँ भोजपुरी र कहीँ अवधी बोल्थे, त्यो त म जान्दिनथे। मलाई एकपटक सानो उमेरको एउटा रमाइलो घटना याद आउँछ। एकजना शिक्षकले मलाई सोधेका थिए, तिमी अङ्ग्रेजी जान्दछौ? मैले सोचे जस्तो ठाउँ ठाउँमा भोजपुरी, अवधी, हिन्दी विभिन्न भाषाहरू बोलिन्छन्, उस्तै विभिन्न किसिमको अङ्ग्रेजी पनि हुँदो होला। र मैले त्यही सम्झेर भने, मलाई त बनारसको अङ्ग्रेजी मात्र आउँछ। मेरो कुरा सुनेर उनी हाँसेको मलाई अझै सम्झना छ। ठिक छ, बनारसको अङ्ग्रेजी आउँछ भने ठिकै छ भनेर उनले मलाई भनेका थिए। म टेढीमा हुँदा मैथिली बोलिन्थ्यो, बनारस जान्छु अवधी बोलिन्छ। यसो हुनाले मलाई के लाग्यो भने, हिन्दी ठाउँ ठाउँमा फरक हुन्छ भने अङ्ग्रेजी पनि फरक पर्दो होला। त्यस्तो समस्या थियो मेरो भाषाको। मेरो भाषा राम्रो थियो, स्पष्ट र वजनदार, तर भाषाको शुद्धता राख्न गाह्रो पर्थ्यो मलाई मेरो यो समस्याले। देवेन्द्रको अङ्ग्रेजी एकदम शुद्ध थियो, त्यसले मलाई धेरै सिकायो शुद्ध अङ्ग्रेजी लेख्न। त्यसै किसिमको वातावरणमा मैले बीए पास गरेँ। बीए पास गरेपछि पिताजीले फेरि मलाई कलेजमा पढ्न पठाउनु भयो। पिताजी नेपाल फर्किसक्नु भएको थियो। मलाई 30 रुपियाँ महिनाको जान्थ्यो, यथेष्ट हुन्थ्यो। देवेन्द्रलाई 50 रुपियाँ जान्थ्यो, उसलाई त बाँकी रहेको 20 रुपियाँ कसरी खर्च गर्ने थाहा हुँदैन थियो। म कलकत्ता पढ्न गएँ ल कलेजमा। मलाई लेख्न मन लाग्थ्यो, म लेख्दथेँ। मैले एमएमा पनि प्रवेश लिएँ। कक्षामा गएँ तर जाँच दिन सकिनँ। म छुट्टीमा विराटनगर आएको थिएँ। मेरो ससुरा झापामा बडाहाकिम हुनुहुन्थ्यो। उहाँ हात्ती चढेर आउनुभयो मलाई सुशीलासँगको विवाहको प्रस्ताव लिएर। पिताजीसँग के खासखुस कुरा गर्नुभयो। शंकर घिमिरेका पिता पनि उहाँसँगै आउनु भएको थियो, सायद उहाँ असिस्टेन्ट हुनुहुन्थ्यो। पिताजीले भन्नुभयो, उसैसँग कुरा गर्नुहोस्, मैले के भन्ने। मलाई उहाँहरूले भन्न आउनुभयो, मैले भने पिताजीले जे भन्नुहुन्छ मलाई ठिक छ। एकपटक तपाईँ सुशीलालाई हेर्नुहोस् र भन्नुहोस् भनेर उहाँहरूले धेरै जिद्दी गर्नुभयो। म कलकत्तामा हेर्ने बन्दोबस्त गर्छु भन्नुभएको थियो। त्यसपछि म कलकत्ता गएँ र सुशीलालाई हेरेँ। सुशीला कम उमेरकी दुब्ली, एकपटक कालाजार भएको रहेछ उसलाई, पढ्न पनि धेरै नपढेकी गोरी। हेरेपछि मलाई बडो पछितो भएर आयो। हेरिसकेको थिएँ, हुन्न भन्न पनि सक्दिन थिएँ। अनि मैले जे भयो भयो विवाह चाँडै हुनुपर्छ भने, 15 दिनभित्रै बिहा हुनुपर्छ भनेर मैले भने। विवाहको समय अलिक पर सार्ने कुरा हुन लाग्दा मैले टेलिग्राम पठाएँ, अन द 4th अर नेभर। 4 तारिख मेरो प्रस्ताव थियो। विवाहको तिथि निश्चित भयो तर मसँग विवाहको लागि पैसा थिएन। देवेन्द्रले भन्यो, मसँग 4-5 सय रुपियाँ छ, काम चलाओ। मैले कलकत्ताको डिपार्टमेन्ट सपमा गएर आफ्नो लागि एउटा कोट किने, सुशीलाको लागि एउटा साडी किने। त्यहाँ पढ्थे कोशु र तारिणी, मेरा भाइहरू। विवाह हुन लागेको छ मेरो, बनारस हिँड भनेर मैले उनीहरूलाई लिएर अनि पटना आएँ, देवेन्द्रलाई पनि लिन। मैले चिठी लेखेको थिएँ, घरबाट कोही पनि नआउनु, र कोही पनि आएन। पिताजी र आमा पनि आउनु भएन। हामी यति मात्रै बनारस गयौँ। हामी उनीहरूले भनेको घरमा पुग्यौँ। उनीहरूले त सम्झेछन् जन्ती आयो, अनि त मेरो द्वार पूजा इत्यादि भयो। हामी त आयौँ, बस्ने व्यवस्था गर्नु पर्यो भने। एकदम पुरानो घरमा 2-3 वटा कोठाहरू लिएको रहेछ, हामी त्यही बस्यौँ। विवाह भइसकेपछि मैले करिब 30 जनालाई पार्टी दिएँ, चौकको चित्रा सिनेमाको तलको एउटा रेस्टुरेन्टमा, जो त्यस्ताका त्यहाँ राम्रो मानिन्थ्यो। बडो सस्तो तर राम्रो पार्टी थियो। मेरा साथीहरू सबै आश्चर्य मानिरहेका थिए। उनीहरू भन्दथे, किन यसरी विवाह गरेको? गुरुदेवले भन्यो, क्या बात है, क्यों ये शादी की, पढ़ी लिखी भी नहीं है, पैसा मिले वो भी नहीं है, इतनी छोटी है, सुंदर भी नहीं है, क्यों शादी की? आमाले त हेरेर भन्नुभयो, कस्तो उर्वशी जस्तै विवाह गराउँला भन्ने सोचेको त यस्तो भयो। विवाह गरेर हामी घर आउँदा पिताजीलाई त विरक्त लागेर मुख छोपेर सुत्नु भएको थियो। तर पछि त कस्तो परिवर्तन आयो सुशीलामा भने, सबभन्दा मन परे कि हाम्रो घरमा त्यही भएर आए। सुन्दरताको दृष्टिमा त एकताका त्यो भन्दा सुन्दर कोही छैन भन्ने मेरा साथीहरू भन्दथे। एकपटक म हजारीबाग जेलमा छँदा मेरा साथीहरूसँग बहस हुँदा, संसारमा सबभन्दा सुन्दर मानिस तिमीलाई को लाग्दछ भनेर मेरा एउटा साथीले सोद्धा मैले सुशीलाको नाम लिएँ। त्यहाँ एकजना कुन्दन प्रसाद थिए, बडो योग्य र बडो असल मान्छे, त्यस्ता मानिस बडो कम्ती हुन्छन्। उनले भने, कोइरालाजी, वो तो बहुत सुन्दर हैं, लेकिन दुनिया में उनको सबसे सुन्दर कहना अतिशयोक्ति होगी। को छ त त्यो भन्दा सुन्दर मान्छे? हामीले चिनेका मानिसहरूमा को छ त्यो भन्दा सुन्दर भनेर मैले च्यालेन्ज दिएँ, अनि घोरिएर सबै मसँग सहमत भए। सुशीलामा पछि त्यस्तो परिवर्तन आयो। मैले उसलाई पढाउन थालेँ, उसलाई योगपट्टि लगाएँ, व्यायाम गराएँ, तेलको मालिसबाट शरीरको रोगन बढ्यो, मैले बनाएँ उसलाई यस प्रकारले। मलाई मन परेका किताबहरू, साहित्यहरू उसलाई सुनाउँथेँ, बुझाउँथेँ र पढाउँथेँ, अनि यसै प्रकारले मैले कानुनको अध्ययन पुरा गरेँ। विवाह र दाम्पत्य जीवनको बारेमा मेरा केही आफ्नै अध्ययन र आफ्ना अनुभवहरू रहेका छन्। मैले एउटा किताब पढेको थिएँ, रबर्ट ब्लिमको म्यारेज। त्यो सोसलिस्ट पार्टीको नेता र एकपटक फ्रान्सको प्रधानमन्त्री पनि भइसकेको थियो। मैले त्यसको म्यारेज भन्ने किताब पढेँ, जसको असर विवाह सम्बन्धी मेरो धारणामा परेको थियो। ऊ भन्दछ, विवाह र मानवीय यौन प्रवृत्ति अन्तर्विरोधी कुराहरू हुन्। मान्छेको यौन प्रवृत्ति विषम यौन हेट्रोजनस छ, र विवाहको प्रवृत्ति एक पत्नीत्वको हो। त्यसो हुनाले मानिसको यौन प्रवृत्ति र विवाहको संस्था परस्पर विरोधी कुराहरू हुन्। उसले सल्लाह के दिएको छ भने, विषम यौन समापन एक्जस्ट गर्नुपर्छ र विवाह पछि गर्नुपर्छ। मलाई बडो खतलाग्दो लाग्यो त्यसको कुरा। विवाह आपसी समझदारीको कुरा हो, यौनको कुरा होइन। त्यसो हुनाले एकदम स्वतन्त्रता हुनुपर्दछ लोग्ने मानिस र स्वास्नी मानिसहरूलाई, स्वतन्त्र सम्पर्क हुन दिनुपर्छ। विवाह ढिलो गरी हुनुपर्छ। जब दुईटालाई सङ्गी र सहयात्रीको ज्यादा जरुरत पर्छ र एउटा भरपर्दो मानिसको ज्यादा जरुरत पर्छ, त्यस वखतमा विवाह हुनुपर्छ। विवाहको संस्था र यौन प्रवृत्ति मिल्नुपर्छ भनेर त्यसले बडो घतलाग्दो विचार दिएको मलाई लाग्यो। 8. अनि त्यही ताका सोसलिस्ट आन्दोलनको पनि कुरा चल्यो। पहिला त अनेक राजनीतिक समूहहरू थिए, कम्युनिस्टहरू पनि थिए त्यस आन्दोलनमा। जयप्रकाशजीको नेतृत्वमा काङ्ग्रेस सोसलिस्ट पार्टी गठन भएपछि एउटा छुट्टै सुसंगठित सोसलिस्ट आन्दोलन चल्न थाल्यो। त्यहाँ गान्धीवादी र समाजवादीहरूमा मतभेद जस्तो थियो, र त्यो मतभेद पछिसम्म रह्यो। गान्धीको सम्पूर्ण भाषा धार्मिक किसिमको हुने, रामराज्यको कुरा गर्ने, वर्ग संघर्षलाई नमानेर वर्ग समन्वयको कुरा गर्ने, पुँजीपतिहरूलाई ट्रस्टी हो पनि भन्ने, यी सबै धारणाहरू मार्क्सवादी सिद्धान्तको खिलाफ थिए। यसमा गान्धीजीसँग सोशलिस्टहरूको मतभेद थियो। यद्यपि गान्धीजीलाई बडो आदर गर्थे, नेता मान्दथे समाजवादीहरू। जवाहरलाल नेहरू बीचबीचमा कुरा गर्न गइरहन्थे जयप्रकाशजीसँग। मलाई त्यो व्यवहार राम्रो लाग्थ्यो। म यसै बीचमा दार्जीलिङ गएको थिएँ वकालत गर्ने विचारले। वकालतमा जो ठूल्ठूला वकिल छन् तिनको कुरा मलाई थाहा छैन, तर साना वकिलहरूले युवा वकिलहरूसँग जुन प्रकारले कुराकानी गर्छन् त्यो मलाई मन परेन। संवैधानिक कानूनको प्रश्नमा वा राजनैतिक प्रश्नहरूमा जो छलफल हुन्थ्यो त्यसमा मलाई चाख लाग्ने, तर सम्पत्ति सम्बन्धी झगडामा मलाई मन लाग्दैनथ्यो। मैले एउटा तिब्बतीको मुद्दामा ब्रिफ तयार गरेको सम्झना छ। त्यो एउटा ठूलो व्यापारी थियो, मैले पहिला फिस पाएकै त्यसैको केसमा हो। त्यस वखतमा मेरा सिनियर थिए हरिप्रसाद प्रधान। उनले मलाई केही पैसा आउने केसहरू दिएका थिए, तर मलाई कोर्ट जान मन लाग्दैनथ्यो। त्यस्ताका म हिन्दीमा लेख्ने गर्दथे। सूर्यविक्रम गेवालीले मलाई दार्जीलिङबाट लेखे, तपाईँ हिन्दीमा लेख्नुहुन्छ यो त राम्रो होइन, तपाईँ नेपालीमा किन लेख्नुहुन्न? त्यसपछि मलाई नेपालीमा लेख्नु पर्यो भन्ने लाग्यो। मैले इन्द्रवदन भन्ने एउटा कथा लेखेँ नेपालीमा। त्यसको बडो चर्चा भयो, त्यसमा एउटा नयाँ प्रयोग गरेको देखियो। त्यस कथाको मुख्य पात्र एउटी स्वास्नी मानिस छे। उसको एउटी सानी छोरी छ। उसको दुला वर्ष दिनको निम्ति कतै बेपत्ता भएको छ। त्यस स्वास्नी मान्छेको बिहानदेखि बेलुकासम्मको एकनाशको नीरस दैनिक जीवनको चित्रण छ। छेउको अर्को घरको बार्दलीमा एउटा लोग्ने मानिस बस्दो रहेछ। त्यो नै त्यसको अभिरुचिको विषय भएको छ। त्यसबाट उत्पन्न भएको मनोवैज्ञानिक असरको मैले विश्लेषण गरेको थिएँ। त्यो कथा शारदा भन्ने मासिक पत्रिकामा निस्क्यो, जसलाई सम्पादन गर्थे सिद्धिचरण श्रेष्ठ। मेरो उनीसँग पहिलो भेट इन्दिराको विवाहमा उनी आएको बखतमा भएको थियो। मैले दार्जीलिङमा करिब 15-20 कथाहरू लेखेँ, अनि त्यताका द्वितीय महायुद्ध शुरू भयो। तीन ताकाका राजनैतिक साहित्यहरूमा हिटलरको अभ्युदयको विषय आउँथ्यो, मुसोलिनीको पनि चर्चा हुन्थ्यो। ऊ त पहिले सोशलिस्ट थियो, पछि डिक्टेटर भयो। हिटलरको सम्बन्धमा हरेक कुरा म पढ्थे। कम्युनिस्टहरू भन्दथे एउटा ठूलो युद्ध हुन्छ, त्यसको निम्ति हामी तयार रहनु पर्दछ। जब म दार्जीलिङमा थिएँ त्यही ताका टंकप्रसाद आचार्यहरू समातिएका थिए। महायुद्ध शुरू भइसकेको थियो। महायुद्ध शुरू भइसक्यो भन्ने बित्तिकै मैले त्यसबाट उत्पन्न हुने परिस्थितिहरूको विश्लेषण गरी निधो गरे, देशको राजनीतिमा उत्रने। मलाई लाग्यो अब देशमा राजनीतिक संघर्षमा मैले लाग्नुपर्छ, वकालत गरेर बस्ने होइन। हाम्रो संघर्षको द्वन्द्व कस्तो थियो भने हिटलरसँग पनि एकदम विरोध र फेरि अङ्ग्रेजी साम्राज्यवादसँग पनि ठूलो विरोध थियो। तर महायुद्धको सन्दर्भमा त ब्रिटिस साम्राज्यवादले नै हिटलरको मुकाबिला गरिरहेको थियो। युरोपभित्र त केवल अङ्ग्रेजहरू नै सशक्त रूपमा हिटलरसँग लडिरहेका थिए। हामीहरू हिटलर पनि हारोस् भन्थ्यौं एकातिर भने अर्कोतिर अङ्ग्रेज पनि नरहुन् भन्थ्यौं। त्यस वखत मैले एउटा लेख लेखेको थिएँ। त्यसमा मैले लेनिनलाई उल्लेख गरेको थिएँ, यस साम्राज्यवादी लडाईँलाई गृहयुद्धमा परिणत गर्नुपर्छ भनेर। त्यो पटनाको सचलाइटमा छापिएको थियो। मैले केही समय बिहारको मजदुर क्षेत्रमा काम गरेको छु। मलाई पठाउँथे, म जान्थे, समातिन्थे। दरभंगाको नजिकमा दरभंगा र समस्तीपुरको बीचमा एउटा स्टेशन छ मुक्तापुर। त्यहाँ एउटा ठूलो जुट मिल थियो। त्यही दरभंगा जिल्लामा एउटा सुगर मिल थियो, त्यहाँ पनि म काम गर्थे। दरभंगामा जो पुलिस अफिसर थियो त्यो ब्रिटिश थियो र लेबर पार्टीमा सहानुभूति राख्ने। उसले मलाई समातेर लगेपछि बोलाएर मसँग बहस गर्यो। के भन्न थाल्यो भने म पनि लेबर पार्टीको हुँ, हामीहरू पनि त्यही कुरा भन्दछौ जो तिमी भन्दछौ, तर हिटलरले जितेपछि त तिमीलाई पनि सजिलो पर्दैन। मलाई राम्ररी सम्झना छ। मैले भने त्यो तिमीहरूको युरोपियन समस्या हो, तर हाम्रो स्वतन्त्रताको पनि त समस्या छ। त्यहाँबाट छुटेपछि म पहिला गएँ जनकपुर। सन् 1942 भारत छोडो आन्दोलनको समयमा म विराटनगरमा थिएँ। धेरै मानिसहरू भागा भाग गरेर नेपाल पसेका थिए। पिताजीले उनीहरूलाई पनि त यहाँ बसोबास गराउने, सुरक्षित राख्ने व्यवस्था गर्नु पर्यो भन्नुभयो। भागेर आएका धेरै मानिसहरू मुजफ्फरपुर र मोतिहारीबाट आएका थिए। जनकपुरमा हाम्रो एउटा राइस मिल थियो। पिताजी त्यहाँ भागेर आएका मानिसहरूलाई राख्ने बस्ने व्यवस्था गर्न उता लाग्नुभयो, म पटना हिँडे। पटना पुगेको भोलिपल्टै बिहान मलाई समातिहाले अनि हामीलाई बाँकीपुर जेल पठाइदियो। त्यस जेलमा डाक्टर राजेन्द्र प्रसाद पनि थुनिएका थिए। त्यस जेलको अस्पतालको एउटा कोठालाई सफा गरेर राजेन्द्र बाबुको निम्ति दियो र अर्को एउटा ठूलो हल खाली गरेर दुईटा बेड राखिदिएको थियो। त्यसको एउटा बेड मलाई दिएको थियो। ती कोठाहरू राम्रा थिए। मलाई केन्द्रीय सरकारको बन्दी भनियो। राजेन्द्र बाबु र म मात्र त्यहाँ केन्द्रीय सरकारका बन्दी थियौं। देवेन्द्र पनि त्यही जेलमा बन्दी थियो। मलाई त राम्रै लागिरहेको थियो। साथीहरू पनि धेरैजना आइरहेकै थिए। खाना पनि राम्रै थियो। राजेन्द्र बाबुसँग हाम्रो बहस पनि खुब चल्यो। हामी त सोसलिस्ट थियौं। हामीलाई त त्यसै पनि दम्ब जस्तो थियो आफ्नो नयाँ किसिमको विचारधाराको। एकपटक राजेन्द्र बाबुले भन्नुभयो, ल हामीलाई पढेर बताऊ समाजवाद के हो। त्यस वखतमा एउटा किताब मलाई खुब मन परेको थियो, स्ट्रेचीले लेखेको थ्योरी एन्ड प्र्याक्टिस अफ सोसलिजम। त्यो लेबर पार्टीको सरकारमा मन्त्री पनि भएको थियो। दिउँसो खाइपिसकेर आराम गरिसकेपछि बगैँचा जस्तो थियो, त्यहाँ बसेर त्यस किताबको आधारमा हामी छलफल गर्थ्यौं। दुई चारजना अरू पनि त्यसमा सामेल हुन्थे। गर्मी आएपछि जेल निरीक्षणको लागि गभर्नर आएको थियो। पहिले राजेन्द्र बाबु कहाँ गयो, म केन्द्रीय सरकारको बन्दी भएकोले म कहाँ पनि आयो। मेरो परिचय लिँदा म नेपाली हुँ भन्ने थाहा पाएपछि भन्यो, तिमी यी मानिसहरूसँग कसरी मुछिन पुगेको। मैले भने, मलाई थाहा छैन म किन समातिएँ। त्यसो भए के तिमी आफ्नो देश फर्कन चाहन्छौ भनेर उसले सोध्यो। हुन्छ म जान्छु भनेर मैले भने। त्यसो भए तिमी एउटा एप्लिकेसन लेख भनेर उसले मलाई भन्यो र जेलको सुप्रिन्टेन्डेन्टलाई भन्यो, सुप्रिन्टेन्डेन्ट यिनको एप्लिकेसन मनेर पठाऊ र म त्यसमा आवश्यक कारवाही गर्छु। मतिर फर्कँदै फेरि भन्यो, तिमी यी मानिसहरूसँग नमुछिनु। राजेन्द्र बाबुलाई उसले सोधेको थियो, कोठाभित्र ज्यादै गरम छ, तपाईँ बाहिर सुत्न चाहनुहुन्छ। राजेन्द्र बाबुले भने, तिमी सक्छौ भने व्यवस्था गर, तर म त इच्छुक छैन। उसले जेलरलाई त्यसको व्यवस्था गर्न भनेर गयो। ऊ गइसकेपछि राजेन्द्र बाबुले मनेर आएर भने, यो के भनेको तिमीले, नेपाल गयौ भने त मार्छन् त्यहाँ तिमीलाई, यो तिमी गर्दै नगर, त्यहाँ त बर्बर शासन छ, तिमी फर्केर गयो भने त्यहाँ तिमीलाई त मारिदिन्छन्। म चुप लागेर बसे। अनि राति भयो, राति उनको खाट बाहिर लगे। राजेन्द्र बाबुले सोधे, कोइराला साहब नै आ रहे हैं बाहर। जेलरले भनेछ, गवर्नर ने तो उनके बारे में कोई अर्डर नहीं किया है, तब तो हम भी नहीं जाएंगे बाहर भनेर राजेन्द्र बाबुले भन्नुभयो। त्यसपछि त त्यहाँबाट टेलिफोन हुन थाल्यो गवर्नर कहाँ। भोलिपल्ट गवर्नर कहाँबाट आदेश आयो मलाई पनि बाहिर सुत्ने व्यवस्था गर्नु भनेर। यस्तो विचार पुर्याउने व्यक्ति हुनुहुन्थ्यो राजेन्द्र बाबु। उहाँको कोठामा पंखा जडान गर्ने गवर्नरको आदेश थियो, तर त्यस्तै पंखा मेरो कोठामा पनि नजड्ने हो भने मलाई पंखा चाहिँदैन भन्नुभएकोले मेरो कोठामा पनि पंखा जडान भयो। पछि मलाई हजारीबागमा सारे, त्यहाँ पनि मलाई राजेन्द्र बाबु सँगै राखे। म हजारीबाग जेलमा छँदै गान्धीजीले अनसन गरेका थिए। बम्बईको आगा खाँ प्यालेसभित्र गान्धीजी नजरबन्द थिए। एकपटक 9 अगस्तको कुरा हो, गान्धीजीले भारत छोडो आन्दोलन शुरू गरेको दिवस थियो। त्यस दिवसलाई मनाउन कुनै न कुनै प्रकारले विशेष काम हुनुपर्छ भनेर सबैले झण्डा लगाउने निश्चय भएको थियो। म पहिले निस्के, नुहाई धुवाई तयार भई झण्डा लगाएर, यो नगर है नगर भनेर त्यहाँका अरू कैदीहरू भनिरहेका थिए। त्यही बेलामा जेलको अङ्ग्रेज क्लर्क निरीक्षण गर्दै मनेर आइपुग्यो। म मात्रै त्यहाँ झण्डा लगाएर बसेको थिएँ, अरूले लगाएका रहेनछन्। मलाई देखेर उसले सोध्यो, कस्तो हुनुहुन्छ, तपाईँको स्वास्थ्य कस्तो छ। तर अचानक उसको आँखा मैले लगाइरहेको झण्डामाथि परेपछि सोध्यो, जेलर, कुनै राजनीतिक चिन्ह लगाउने अनुमति कुनै कैदीलाई हुन सक्छ। उसले भन्यो, हुँदैन सर। उसले मलाई भन्यो, कोइरालाजी तपाईँले यो हटाउनु पर्छ। मैले भने, हुँदैन म यो हटाउँदिन। अनि उसले भन्यो, त्यसो भए तपाईँ दण्डित हुनुहुनेछ। मैले भने, म दण्डित हुन तयार छु तर म यो हटाउँदिन। त्यति बेलासम्म भिड लागिसकेको थियो। मेरा थुप्रै अनुयायीहरू थिए, नवयुवकहरू जति सबै मेरो अनुसरण गर्थे, ती सबै जम्मा भइसकेका थिए। उसले जेलरलाई भन्यो, जेलर, उहाँलाई एकान्त कारावासमा राख। मलाई त्यति माया गर्ने मानिसले अचानक त्यति कठोर आदेश दिइरहेको थियो। मलाई लैजान खोज्दा जेलका सारा युवा कैदीहरू हल्ला गर्न थाले, हामीलाई पनि लैजाऊ, हामी पनि जान्छौं। त्यसपछि त्यो निरीक्षण गर्दै श्रीकृष्ण सिन्हा कहाँ पुगेछ। उनले सोधेछन्, यो हल्ला के कुराको हो। अनि त्यस अङ्ग्रेजले उनलाई सबै कुरा बताएछ, कोइरालाले यो गरे भनेर। श्रीकृष्ण सिन्हाले भनेछन्, तर यो त तपाईँले अनावश्यक समस्या खडा गर्दै हुनुहुन्छ। तर एउटा कैदीलाई जेलको अनुशासन भङ्ग गर्न म दिन्न भनेर उसले भनेछ। उनले फेरि भनेछन्, तर यसबाट त एउटा अनावश्यक समस्या मात्रै उत्पन्न हुन्छ। उनीहरूको बीचमा के कुरा भयो, तर जेलभित्र एउटा ठूलो हङ्गामा भयो। हङ्गामा भइसकेपछि मलाई लग्न त लगेन, तर राति खाना खाइसकेपछि मलाई कोठामा ताल्चा लगाएर बन्द गरिदिए। मेरो छुट्टै कोठा भएकोले म खुब पढ्थेँ। मलाई त्यसै थुनेकोमा भयानक प्रतिक्रिया भयो। मेरो घाँटीको समस्या पनि त्यसै बेलादेखि सुरु भयो। मेरो अपरेसन भयो टाटा इन्स्टिच्युट अफ क्यान्सरमा। पछि म छुटेपछि। नौ, मलाई ब्रिटिसहरूसँगको अनुभव बडो राम्रो छ। म ब्रिटिस इण्डियाको जेलमा पनि बसेको छु। मेरा साथीहरू अहिले भारतीय जेलमा पनि बसेका छन्। चक्र र सुशीलहरू नै पनि बसेका छन्। मेरो आफ्नो अनुभव के छ भने, ब्रिटिसहरू अफिसर भएको जेलमा भने उनीहरू ज्यादा न्यायोचित हुन्थे, कठोर पनि हुन्थे, तर न्यायोचित हुन्थे। जस्तो त्यस क्लर्कसँगको झगडाकी मलाई अनुभव छ। जेलमा बस्दा मेरो स्वास्थ्य सप्रेको थियो। हामीलाई कुनै किसिमको अभाव हुन दिएको थिएन। किताबहरू हेर्न दिएको थियो। मसँग भएको स्ट्रेचीको थ्योरी एन्ड प्र्याक्टिस अफ सोसियलिजम उसले हेर्छु भनेर मसँग लिएको थियो। त्यस वखतमा महिनामा एक दिन जेलभित्रै बजारको व्यवस्था थियो। बाहिरका दुकानहरू जेलभित्र साबुन, टुथपेस्ट इत्यादि सामानहरू बिक्री गर्न ल्याइन्थे। हामी आफ्नो आवश्यकता अनुसार सामानहरू किन्न पाउँथ्यौं। अनि 1945 जुन दिन म जेलबाट छुटे, पिताजीको पनि त्यही दिन देहान्त भयो। पिताजीको चिठी मैले जेलमा पाएको थिएँ। म छुट्छु भन्ने खबर पिताजीले पाइसकेपछि म छुटेकै दिन उहाँको देहान्त भयो। मलाई छाडेको थियो पटनामा स्थानबद्ध गरेर। म कालीबाबु कहाँ आएर बसेँ, सिधै स्टेशनबाट ओर्लेर। ठुल दाजुले गिरिजालाई पठाउनु भएको थियो मलाई भेट्न। गिरिजा त्यसबेला बनारस राजघाटमा एनिभेसन कलेजमा पढ्थ्यो। द्वितीय महायुद्ध सकिन लागेको बेला मलाई कम्युनिष्टहरूले निकै कोसिस गरेका थिए आफ्नो साथमा लिनको लागि। कम्युनिष्टहरू मलाई सञ्चालित गर्न खोज्दै थिए, आइरहन्थे रोज रोजै बिहान बेलुका म बसेको ठाउँमा। मनमोहन अधिकारी थुन्निएका थिए, तिनी छुटे, तिनलाई पनि मनेर पठाए। त्यस वखतमा एउटा किताब थियो मार्क्स क्रिस्मनको, मैले मनमोहनलाई त्यो पढ्न दिएँ। युगोस्लाभियाको कुरा चल्थ्यो। त्यस वखतसम्ममा म पक्का कम्युनिष्ट विरोधी भइसकेको थिएँ। पहिलेदेखि नै मेरा मनमा कम्युनिष्टहरूको विरोधको भावना जमिसकेको थियो। महायुद्धको जमानामा यिनीहरूले ब्रिटिसहरूलाई साथ दिएका थिए। त्यस युद्धलाई पहिले उनीहरूले साम्राज्यवादी युद्ध भनेका थिए, हिटलर र स्टालिनको मेल भएपछि। त्यसपछि हिटलरले रुसमाथि आक्रमण गरेपछि पिपल्स वार भने। म त्यस विषयमा उनीहरूको कटु आलोचक थिएँ। त्यसो हुनाले मसँग आजित भएर मेरो विरोध गर्न थाले, मलाई गाली गर्न थाले। यसै बीचमा मेरो स्वास्थ्य बिग्रदै गयो। जति इलाज गरे पनि असर नगर्ने, रगत बान्ता गर्न थाले। अखिल भारतीय काङ्ग्रेस कमिटिको मिटिङ 1945 अक्टोबरतिर बम्बईमा हुन थालेको थियो। राजेन्द्र बाबु काङ्ग्रेस दलको अध्यक्ष थिए। उनले मलाई लिएर गए। उनी जहाँ बसे मलाई पनि त्यहीँ राखे। डाक्टरहरूलाई चिठी लेखिदिएका थिए। त्यसपछि मलाई टाटा मेमोरियल हस्पिटलमा भर्ती गराइदिए। बेलायतमा नाइट भइसकेको एकजना डाक्टर थिए, डङ्कन भन्ने, तिनलाई चिठी लेखिदिए। त्यहाँ मेरो अपरेसन भयो। म बम्बईमा सायद 6 महिना जति बसे आफ्नो चिकित्साको सिलसिलामा। 10. 1946 हिन्दुस्तान स्वतन्त्र हुने तर्खरमा थियो। तर कस्तो किसिमको स्वतन्त्रता भन्ने बडो ठूलो बहस चलेको थियो। हिन्दुस्तानको विभाजन भएर स्वतन्त्र हुने कि अविभाजित भएर स्वतन्त्र हुने भन्ने बहसको मूल प्रश्न थियो। तिनताका बेलायतमा कन्जर्भेटिभ दल चुनाव हारेर इटलीको लेबर दल शासनमा आएको थियो। बेलायतको त्यति सामर्थ्य थिएन साम्राज्यवादलाई कायम राख्ने। हिन्दुस्तानमा दुईटा भावना थियो। एउटा गान्धीजीको भावना, जसलाई समाजवादीहरू पूरा समर्थन गर्थे। अर्को अफिसियल काङ्ग्रेसको भावना। गान्धीको विचारमा विभाजित भारतलाई हामीले स्वीकार गर्नुहुन्न, बरु जिन्नाकै कुरा मानेर जिन्नालाई नै अधिकार सुम्पिए भन्ने हुन्छ, तर विभाजित भारत मान्न हुँदैन भन्ने थियो। सोसलिस्टहरूको के धारणा थियो भने, यी अङ्ग्रेजहरू यो एउटा चाल गरिरहेका हुन्। 1946 सरकारमा आउने कुरा भइरहेको छ। त्यसबेला यस्ता धारणाहरू थिए। म त सोसलिस्ट जमातमा थिएँ र गान्धीको लाइनलाई समर्थन गर्थे। त्यही वखतमा द्वितीय महायुद्ध पनि सकियो। एउटा नयाँ वातावरण हाम्रो भूभागमा आयो। धेरै नेपालीहरू 1942 आन्दोलनको सन्दर्भमा समातिएका थिए ब्रिटिस भारतमा, जस्तो दार्जिलिङमा धरणीधर शर्मा, सूर्यविक्रम गेवाली र अरू कतिपय मानिसहरू। बनारसमा पनि धेरै नेपालीहरू समातिएका थिए, सूर्यप्रसाद उपाध्याय, डिल्ली रमन रेग्मी र म भए। यसै प्रकारका धेरै मानिसहरू समातिएका थिए। युद्ध शमशेरको बारेमा सबैलाई थाहा थियो। उनी जिद्दी र कठोर शासक थिए, जो नयाँ परिस्थिति विकसित भएको छ त्यसलाई नबुझ्ने। पद्मशमशेर अलि नरम किसिमका मानिस थिए। पहिले पनि उनका कुराहरू अलि उदार नीति हुनुपर्छ भन्ने थिए। मलाई खुसी पनि लागेको थियो उनी प्रधानमन्त्री भएपछि। मैले उनी प्रधानमन्त्री भएपछि उनलाई चिठी पनि लेखेको थिएँ कि अब तपाईँले अधिकार पाउनुभयो, अब प्रजातन्त्र दिन पनि थाल्नुपर्छ, जनताको राजनीति थाल्नुपर्छ। त्यही वखतमा मैले 4 अक्टोबर 1946 एउटा वक्तव्य दिएँ र के भने भने, नेपालमा द्वितीय महायुद्धपछि नयाँ परिवर्तन स्वतन्त्रताको लागि आएको छ। त्यसलाई त्यस अवसरलाई हत्याउनको निम्ति व्यापक आधारमा नेपालीहरूको एउटा प्रजातान्त्रिक संगठन बन्नुपर्दछ। मेरो त्यस आह्वानको व्यापक प्रतिउत्तर मैले पाएँ। मलाई चिठीहरू आए, मलाई मान्छेहरू भेट्न भनी आए र नेपालबाट लुकी लुकीकन पनि आए। त्यसपछि मैले भन्ठाने यसलाई अब संगठनात्मक स्वरूप दिनु पर्यो। त्यसको लागि म बनारस आए। बनारसमा मैले कृष्ण प्रसाद भट्टराई, गोपाल प्रसाद भट्टराईलाई भेटे। गोपाल प्रसाद भट्टराईले काशी विद्यापीठबाट पत्रकारिताको अध्ययन पूरा गरेका थिए र उनी बडो खद्दरधारी पनि थिए। उनले बडो उत्साह देखाए। एकजना अर्का व्यक्ति बालचन्द्र शर्मालाई पनि भेटे। उनलाई राजनीतिसँग वास्ता थिएन, भर्खर भर्खर एमए पास गरेका थिए र सर्भिस खोजिरहेका थिए। मैले तिनीसँग पनि कुरा गरे। दार्जीलिङमा हिन्दू मुस्लिम दंगा भएको थियो। त्यसबेला त्यहाँका मारवाड़ीहरू र अरू व्यापारिक समुदायले नेपालीहरूले संरक्षण दिन सक्छन्, सुरक्षा प्रदान गर्न सक्छन् भनिकन नेपालीहरूको एउटा जमात बनाउन सहायता गरेका थिए। अनि त्यसै बखत मेरो सम्पर्क भयो महावीर शमशेरसँग। महावीर शमशेर बडो उटपटाङ किसिमका मानिस थिए। जब ब्रिटिसहरू हट्न थाले भारतबाट, ब्रिटिस सरकारले उनले भनेका थिए, मलाई बर्मा आराकानतिरको कुनै एउटा टापु देऊ, म त्यहाँको राजा बन्छु। पैसा पनि उनीसँग यथेष्ट थियो। उनलाई अलिकति संगीतमा अभिरुचि थियो, भायोलिन सिक्थे, बडो शानसँग बसेका थिए। तिनमा सम्पत्तिको ठूलो अहंकार थियो। कलकत्ताको हुमायूं प्लेस भन्ने सिनेमा हल उनकै थियो। अर्को चाखलाग्दो कुरा के थियो भने उनी जुन घरमा बसेका थिए त्यो वारेन हेस्टिङ्स बसेको घर थियो। हेस्टिङ्स रोडमा जुन घरमा वारेन हेस्टिङ्स बस्दथ्यो त्यही घर उनले लिएका थिए। म गएँ तिनीसँग भेट्नलाई। उनी त एकदम शाही ठाटले बसेका थिए। मलाई धेरै बेर पर्खाइसकेपछि उनको सालाले माथि खबर लेखेर पठाएछन्, योर एक्सिलेन्सी बीपी खैराला इज सिकिङ एन अडियन्स विथ यु। उनले त्यो कुरा मलाई नदेखाएर लेखेका थिए, जो पछि उनले मलाई भने। महावीर शमशेरले मलाई माथि बोलाए। बोलाएर मलाई के भने भने, तपाईँहरूलाई पैसाको जरुरत पर्छ भने म पैसाको इन्तजाम गर्छु, दिन्छु। मेरो एउटा भाइ छन् सुवर्ण शमशेर, हामीहरू दुईजनाको सल्लाह के छ भने मैले जति खर्च गर्दछु, जति दिन्छु, उनले पनि त्यत्तिकै दिने। त्यसो हुनाले तपाईँ आफ्नो काम गर्नुहोस्। त्यस वक्तमा यही सब कुरा चलिरहेका थिए। एउटा कमिटी बनेको थियो कलकत्तामा र एउटा कमिटी बनेको थियो बनारसमा। बनारसको कमिटी एकदम फाका मस्तीमा भएका मानिसहरूको थियो। पैसा बिना नै चलिरहेको थियो। त्यस बेलासम्म देवी प्रसाद सापकोटा बाँचेकै थिए। उनी पिताजीका समकालीन थिए। हामीले भन्ठान्यौं त्यसको सभापति देवी प्रसाद सापकोटालाई बनाऊ, सेक्रेटरी सायद गोपाल प्रसाद भट्टरालाई बनाउने विचार भएको थियो। त्यो एउटा पार्टी बनाउने तयारी गर्नको लागि बनाउने कमिटी जस्तो हुने भयो। अब पार्टी बनाउने कुरा चलेपछि सम्मेलन कहाँ गर्ने भन्ने कुरा उठ्यो। कलकत्तावालाहरूले भने सम्मेलनको खर्च हामी बेहोर्छौं, त्यसो हुनाले त्यो कलकत्तामा नै हुनुपर्छ। म सम्मेलन बनारसमा नै गर्न चाहन्थे, तर बनारसवालाहरूले खर्च बेहोर्न सक्दैनथे र समर्थ पनि थिएनन्। अन्त्यमा सम्मेलन कलकत्तामा नै गर्ने निश्चय गर्यौं। केही व्यक्तिहरूको सम्बन्धमा म यसै प्रसंगमा भनिहालौं, व्यक्तिगत स्पर्शका कुराहरू छन्। जस्तै बालचन्द्र शर्मा, पछि तिनको कस्तो विकृत मनोवृत्ति भयो। जब मैले पहिला पटक उनलाई भेटे, उनलाई राजनीतिमा पटक्क अभिरुचि थिएन। उनका दाजु र भाउजू थिए उनका साथ। त्यही बखतमा उनले एउटा नियुक्ति पाए। उनको एउटा सहपाठी एल्युमिनियम फ्याक्ट्रीको मालिक रहेछ, त्यसको इलेक्ट्रोप्लेटिङ सेक्सनको लागि एउटा म्यानेजर चाहिएको रहेछ। त्यसैमा त्यसलाई भोलि नियुक्ति गर्छु भनेको रहेछ। मैले तिनसँग अघिल्लो दिनको साँझमा कुरा गरेको थिएँ। मेरो कुरा सुनेपछि उनलाई बडो दुविधा जस्तो भएछ। उनले भने, मलाई दुई चार दिनको समय दिनुहोस्। उनले नियुक्ति लिए, अफिस सजाए, फर्निचरहरू किन्न लगाए र काम सुरु गरे। अनि तीन चार दिनपछि उनले भने, म भोलि तपाईँलाई जवाब दिन्छु, मेरो अफिसमा तपाईँ आउनुहोस्। मलाई उनको अफिस कहाँ थियो भन्ने थाहा थियो, म गएँ। उनको एउटा सेक्रेटरी पनि थियो र उनी बाजाफ्ता अफिसमा बसिरहेका थिए। उनले भने, मैले तपाईँको कुरा राम्ररीसँग सोचे। यसरी नोकरी गर्नुभन्दा त देशको लागि केही गर्नुपर्छ भन्ने लाग्यो। अनि त्यसपछि उनी अत्यन्त निष्ठाका साथ राजनीतिमा लागे। किशुनजी त त्यति होइन, तर गोपालजी फेरि अर्को कर्मठ किसिमको मानिस थिए। किशुनजी एमएमा पढ्नुहुन्थ्यो। उहाँले भन्नुभयो, म पनि पढाइ छोड्छु, म पनि तपाईँको साथमा काम गर्छु। बटुक प्रसाद उपाध्यायको अभिरुचि रहेछ अखबार निकाल्ने। उहाँ युगवाणी निकाल्ने काम गर्न थाल्नुभयो। एघार, गणेशमानजीको सम्बन्धमा पनि बडो रोचक अनुभव छ। उहाँ जेलबाट भागेर जानु भएको थियो। उहाँ त एउटा रोमान्टिक व्यक्तित्व भइसक्नु भएको थियो। भागेर गएकोले, ब्रिटिस शासन भएकोले भारतमा पनि उहाँलाई समातला भन्ने थियो। त्यसो हुनाले लुकेर बस्नुहुन्थ्यो। उहाँ निलो प्यान्ट, निलो जर्किन र दुवैतिर पकेटहरूमा कागज पत्र र अखबारहरू र एकदम जिग्रिङ परेको कपाल लिएर साइकलमा बेतहासा हिँड्नुहुन्थ्यो। ऊ गणेशमानजी भन्ने मात्र देखिन्थ्यो। एक ठाउँबाट अर्को ठाउँमा भौतारी रहनुहुन्थ्यो। उहाँ कलकत्ता र बनारसको बीचमा यात्रा गरिरहनुहुन्थ्यो। मलाई लाग्दछ अरू केही त्यस्तो महत्वपूर्ण काम गर्न सक्नु भएको थिएन। मैले इच्छा गरे भेट्नु पर्यो गणेश मानजीसँग। बनारसको ठठेरी बजारमा एउटा नेवार व्यापारी थिए, देव शंकर लाल। तिनले हामीलाई खुब मदत गरेका थिए। तिन कहाँ आउनुहुन्थ्यो गणेश मानजी? मैले उनलाई भने मलाई एकपटक भेटाउ गणेश मानजीसँग। मैले गणेश मानजीसँग भेट्ने इच्छा त गरे, तर त्यसले गर्दा देव शंकर लाललाई बडो हाँस उठ्दो समस्या परेको थियो। गणेश मानजीले कहाँ भेट्ने? बीपीले उनी कहाँ जानु भएन, किनभने त्यसमा बीपीको दर्जाको विचार राख्नु पर्ने। गणेश मानजी बीपी कहाँ भेट्न आउनु भएन, गणेश मानजीको पनि दर्जाको विचार गर्नुपर्ने। त्यही उडेन बुनमा उनले तीन चार महिना बिताइदिए। कहाँ भेट्ने? मलाई झोक चल्यो। मैले भने यसमा दर्जाको के कुरा छ, म तिमी कहाँ आउँछु त्यही भेट्न सक्छु। गणेश मान्जीलाई लाग्दो रहेछ म किन बीपीलाई भेट्न जाउँ, उनी नै म कहाँ आउनु पर्छ। अनि मैले देव शंकर लाललाई भने यी सबै फजुलका कुरा छोड, मलाई गणेश मान्जीसँग भेटाउ। त्यसपछि गणेश मान्जी कलकत्ता गएको बेलामा र म पनि कलकत्ता भएको बेलामा एउटा होटलमा एकैपटक दुवैजना पस्ने भनेर उनले प्लान गरेछन्। तर मलाई भेट्न भनेर गणेश मान्जी कलकत्ता जानु पनि नहुने। चित्तपुर रोडमा एउटा नेवार व्यापारीका गणेश मान्जी बस्नुहुन्थ्यो र म मार्बल हाउसमा गएर बसेको थिएँ। उनले चित्तपुर रोडको एउटा पन्जाबी रेस्टुरेन्टमा बेलुका 4 बजे चिया खानको लागि बोलाएका थिए र मलाई ठिक 4 बजे पुग्न भनेका थिए। गणेश मान्जीलाई पनि त्यसै गरी ठिक 4 बजे पुग्न भनेका रहेछन्। म अलि चाँडै पुगेँ, 5-10 मिनट चाँडै। उनलाई अप्ठ्यारो पर्यो, तपाईँ पहिले आइदिनु भयो, गणेश मान्जी अझ आइपुग्नु भएको छैन। गणेश मान्जी नजिकैमा हुनुहुँदो रहेछ, 4-9 बजुन्जेल ओहोर दोहोर गइरहनु भएको रहेछ। उहाँ आउनुभयो अनि कुराकानी भयो। गणेश मान्जीमा त्यसको कत्रो प्रभाव पर्यो भने उहाँ अझ पनि त्यो कुरा सुनाउनुहुन्छ। उहाँ अलिकति सचेत हुनुहुन्थ्यो आफ्नो मानको, म त्यो पनि थिइन। उहाँलाई मेरो बारेमा के लागिरहेको थियो मैले भेटेपछि उहाँमा मेरो व्यवहारको ठूलो असर परेछ। म बडो साधारण किसिमबाट कुरा गइरहेको थिएँ। उहाँले आफ्ना कुराहरू राख्नुभयो, मैले आफ्ना कुराहरू सुनाए। गणेश मान्जी मेरो कुराबाट निकै प्रभावित हुनुभएछ। उहाँ भन्नुहुन्छ, तपाईँले त्यस किसिमबाट त्यस्तो व्यवहार गर्नुभयो नम्रताका साथ। म त नतमस्तक भएँ। मलाई त लाग्दथ्यो म ठूलो काम गरेर आएको, म जान्ने। अनि मलाई अर्को मान्छेलाई ठिक गर्नु थियो दिल्ली र बनरेग्मी, अर्का अप्ठ्यारा मानिस। उनको आन्द्रामा ट्युबरकुलर एडिक्सन भएको थियो। उनी बिरामी जस्तो भएर सारनाथमा बसेका थिए। मैले उनलाई भेट्दा भन्न थाले, म त बिरामी छु, अरू केही गर्न सक्दिनँ, बरु मेरो ओखती गराउने इन्तजाम गरिदिनु पर्यो कलकत्तामा। मैले भने हुन्छ, कलकत्तामा इलाजको म इन्तजाम गरिदिन्छु। राजेन्द्र बाबुसँग उनको पहिले पनि सम्पर्क रहेछ। त्यस वक्तमा अन्तरिम सरकार काम गरिरहेको थियो भारतमा। डाक्टर घोष बंगालका मुख्यमन्त्री थिए। दिल्ली रमनलाई लिएर म राजेन्द्र बाबु कहाँ गए। राजेन्द्र बाबु त्यस वक्त अन्तरिम सरकारमा खाद्य मन्त्री भएर बसेका थिए। जवाहरलालजी मन्त्री परिषदको उपाध्यक्ष थिए र माउन्ट बेटन अध्यक्ष थिए। राजेन्द्र बाबु सदाकत आश्रम पटनामा आएका थिए। म रेग्मीलाई लिएर उनी कहाँ गए। मैले भने उहाँ बिरामी हुनुहुन्छ, कलकत्तामा उहाँको इलाजको व्यवस्था हुनु परेको छ। डाक्टर राजेन्द्र बाबुले एकछिन उनीसँग अलग कुरा गर्छु भनेर उनले अलग कुरा गरे। उनी त्यसपछि कलकत्ता गए र ओखती गराइवरी निको भएर आए। 12. अब हामीले राजनीतिक सम्मेलन गर्नुपर्ने भन्ने कुरा हुन थाल्यो। डाक्टर राम मनोहर लोहियालाई प्रचारको प्रवीणता थियो। उनले मलाई सुझाव दिए कस्तो किसिमको वक्तव्य हुनुपर्छ, प्रचार कस्तो हुनुपर्छ, प्रेस बोलाउनु पर्यो, इत्यादि कुराहरू। कलकत्तामा सम्मेलन गर्ने कुरा निश्चित भयो। डाक्टर लोहियाले भने म पनि आउँला, मलाई पनि आमन्त्रित गर्नु। मैले अरूहरूलाई पनि भेटेको थिएँ, कुराहरू भएका थिए। त्यस वखतमा मैले जवाहरलालजी कि बहिनी विजयालक्ष्मी पण्डितलाई पनि भेटेको थिएँ। उनी मन्त्री थिइन् युपीमा, उनीसँग पनि राम्रो कुरा भएको थियो। आचार्य नरेन्द्र देव त भइहाले, जयप्रकाशजी पनि भइहाले, राम मनोहर लोहिया इत्यादि सबैलाई लेखेको थिएँ शुभकामनाहरूको लागि र आउनको लागि। कलकत्तामा हामीले मिटिङ गर्दा अत्यन्त थोरै मानिस उपस्थित भए। नेपालबाट मानिसहरू त आए तर कन्फरेन्स हलमा आएनन्। को मान्छे के हो को हो भनेर अलग्गै बसे। जस्तो महानन्द सापकोटा आएका थिए उनी अलग्गै बसे। मुक्ति अधिकारी भन्ने पोखराका उनी पनि आएका थिए। सप्तरीका पनि केही मानिसहरू आएका थिए तर कन्फरेन्समा आएनन्, उपस्थित भएनन्। हामी जो बाहिरदेखि चिनिएका थियौँ ती मात्रै सम्मिलित भए कन्फरेन्समा। सम्मेलन भयो र भइसकेपछि संगठनको नाउँ राख्ने, रोज्ने, पदाधिकारीहरू निर्वाचित गर्ने सम्बन्धमा बहस हुन थाल्यो। पहिला झन्झट त्यसैमा खडा भयो, मलाई त्यसको अनुभव नै थिएन। डिल्लीरमन रेग्मीले अध्यक्ष आफू हुनुपर्छ भने रेग्मीलाई मैले आफ्नो एउटा साथी कहाँ राखेको थिएँ। म एउटा फूलको व्यापारी कहाँ बसेको थिएँ। गणेश मान्जी देवशंकर कहाँ बस्नु भएको थियो। अरूहरू पनि सबै त्यसै किसिमले बसेका थियौ। हामीहरू बसेर कसलाई सभापति बनाउने भन्ने छलफल गर्दा रेग्मीको नाउँ कसैले सिफारिस गरेन। उनले कुनै प्रभाव नै पारेनन्। एक त बिरामी छु सन्चो छैन भनिरहन्थे। नाम सिफारिस मेरो भयो स्वभावत, किनभने म नै सबै दौडधुप गइरहेको थिएँ। गणेश मान्जीले दिनुभयो टङ्कप्रसादजीको नाउँ। मलाई पनि लाग्यो एउटा सद्भावको संकेत पनि हुन्छ। जेलमा पनि छन्, बरु म कार्यवाहक अध्यक्ष भइदिउँला। तिनी नै अध्यक्ष बनुन् भने मैले पनि, र त्यही बमोजिम भयो। अनि सेक्रेटरीको कुरा आयो। सेक्रेटरीको लागि बालचन्द्रको नाउँ आयो र उनी नै भयो। अब संगठनको लागि पैसाको कुरा आयो। महावीर शमशेरले म लोहियासँग भेट्छु भने, लोहिया एकजना मेनन भन्ने थिए, तिनका बसेका थिए। मैले हुन्छ भेट्नुहोस् भने। महावीर शमशेरले 25,000 रुपियाँ लोहियालाई दिए हामीलाई दिन भनेर। हामीलाई सिधा नदिएर लोहियालाई दिए। यो बडो ध्यान दिनुपर्ने कुरा थियो, तर त्यो पनि मलाई कुनै चिन्ताको कुरा लागेन। सायद हामीसँग रहेको भए उटपट्याङ कामहरूमा खर्च हुने थियो। उनलाई भारतीय नेताहरूसँग सम्पर्क बढाउनु थियो, त्यसो हुनाले त्यसो गरे जस्तो लाग्छ। त्यसपछि सुवर्णजीले खबर पठाए म बिपीसँग भेट्छु भनेर। म बस्दथे मार्बल हाउसमा। जयप्रकाशजीलाई पनि भेट्छु भने मैले भने हुन्छ, म जयप्रकाशजीलाई पनि बोलाइराख्छु। जयप्रकाशजी आएका थिए कलकत्ता। मैले उनलाई पनि मार्बल हाउसमा बोलाएँ। हामीले विभिन्न विषयहरूमा कुरा गर्यौं। उनले पनि 25,000 रुपियाँको चेक दिए जयप्रकाशजीलाई, यही भनेर कि यो रुपियाँ नेपाली काङ्ग्रेसलाई दिनु। मलाई यो राम्रो लागेन, तर मैले के ठाने भने उनीहरू भारतका नेताहरूसँग राम्रो सम्बन्ध कायम होस् भनेर त्यसो गर्दै थिए। अब भारत स्वतन्त्र हुन्छ भन्ने लागेर त्यही विचारले उनीहरू ती भारतीय नेताहरूलाई प्रभावित पार्दै थिए। तर यसो गरेर पनि हामीसँग त 50,000 रुपियाँ त भयो नि। हिन्दुस्तान पछिको मेरो पहिलो अन्तर्राष्ट्रिय सम्पर्क भएको बर्मा थियो। बर्माका सबै शीर्षस्थ नेताहरूसँग मेरो भेट भएको थियो। त्यहाँ एउटा असजिलो परिस्थिति विद्यमान थियो। केही समय अघि अनस्वाङ मारिएका थिए, उनको पूरा मन्त्रीमण्डल मारिएको थियो। एउटा संकटकालीन स्थिति विद्यमान नै थियो। कम्युनिष्टहरूले कब्जा गर्लान् जस्तो स्थिति थियो। ऊ नु प्रधानमन्त्री थिए, रक्षा र गृहमन्त्री बाजपेयी थिए। उनी सबभन्दा बलिया थिए। चाउमिन थिए, नेभी कमान्डर इन चिफ थिए। उनीहरू सबैसँग भेट भएको थियो। कुरा गर्दा आफ्नो सबै कुरा सिद्धाइसकेपछि हुन्छ हामी यो सबै गरौंला, तर अहिले हामीहरू एसियन सोसलिस्टहरूको आतिथ्य गर्न सक्दैनौ, किनभने कम्युनिस्टहरूसँग संघर्ष गरिरहनु परेको छ। यो संकट समाप्त भइसकेपछि हामी आतिथ्य गरौंला। यो बडो राम्रो विचार हो भनेर उनीहरूले मलाई भने। म बर्मामा छँदै कम्युनिष्टहरूको एउटा विशाल सभा भएको थियो, जसमा उनीहरूले घोषित गरेका थिए हामी यस सरकारको विरूद्धमा युद्ध शुरू गर्नेछौ। एसियन सोसलिस्ट कन्फरेन्स बारेको कुरा सकिएपछि मैले आफ्नो कुरा राखे। हामी नेपालमा संघर्ष गर्छौ, यो संघर्ष सशस्त्र हुनेछ, त्यसमा तपाईँहरू हामीलाई मदत गर्न सक्नुहुन्छ कि भनेर मैले सोधे। त्यहाँ एउटा उहा आङ भन्ने थिए। ती पछि चीनमा राजदूत भए। उनी पहिलोपटक आफ्नो विदेश विभाग संगठित गर्दै थिए। उनी विदेश विभागका प्रमुख थिए। त्यही बखतमा बा स्वयले 3-4 जना आफ्ना निजी मान्छेहरूलाई पनि बोलाए, जसमा नेभिन थिए, उहा ह्वाङ भन्ने थिए, अरू पनि केही मान्छेहरू थिए। ऊ को भन्ने अध्यक्ष थिए। तिनीहरूले भने हामी हतियार दिन तयार छौ, कस्तो हतियार चाहिन्छ तपाईँहरूलाई? अब मलाई थाहा नै थिएन कस्ता हतियारहरू चाहिएलान्। मैले त खालि सैद्धान्तिक अवस्था राखेको थिएँ उनीहरूको समक्ष। उनीहरूले भने हामी हतियार त धेरै दिन सक्दैनौ, अलिकति नाम मात्रको दिन सक्छौ र अलिकति हामी जुन दाममा किन्छौ त्यही दाममा दिन्छौ। नेपाली काङ्ग्रेसको तर्फबाट हतियारहरूको सम्भाव्यताको कुराबारे उनीहरूसँग छलफल गर्दा उनीहरूले भने त्यसो भए हामी कमान्डर इन चीफलाई पनि बोलाउँछौ र अरू पनि त्यस सम्बन्धमा जान्ने मानिसहरूलाई बोलाउँछौ। त्यसपछि छलफलको लागि दुईजना बडो महत्वपूर्ण मानिसहरूलाई ऊ बासुएले बोलाए। ती थिए ऊ वा वङ र बासुए। उनीहरूले पनि भने कस्तो हतियार तिमीहरूलाई चाहिन्छ? मलाई त त्यसबेला हतियारहरूबारे कुनै ज्ञान थिएन, अनि आफ्नो बेसमेन्टमा मलाई लगेर 1-2 हतियारका नमुनाहरू देखाए। मैले भने हामीलाई त हलुका किसिमका हतियारहरू चाहिन्छ, यस सम्बन्धमा जान्ने मानिस पछि पठाउँला, अहिले त सम्भावना पहिल्याउन मात्र आएको हुँ। उनीहरूले आश्वासन दिए कि तिमीहरूको क्रान्तिकारी संघर्षको लागि हामी मदत गर्छौ। मलाई अहिले मितिको सम्झना छैन म त्यहाँ कहिले गए भन्ने सम्बन्धमा।